नमस्कार, फ्रिडम चौतारी पडकास्टको 64 श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। म आदित्य दाहाल। सूचनाको हकको कार्यान्वयन गर्नु प्रत्येक सार्वजनिक निकायको दायित्व हो। संविधानको धारा 27 उल्लेखित मौलिक हक हो सूचनाको हक, अर्थात् राज्यले प्रत्येक नागरिकलाई परिपूर्ति गरिदिनुपर्ने विषय हो यो। सूचनाको हक छँदैछ, खोजे पाइन्छ भनेर हुँदैन। राज्यका हरेक निकायले जनतालाई थाहा दिने, जानकारी दिने, सूचना स्वत सार्वजनिक गर्ने प्रविधिलाई आत्मसात गरी पारदर्शी व्यवहार प्रदर्शन गरे मात्र जनताले स्वत सूचना पाएर जान्ने अवसर सिर्जना हुन्छ। सूचनाको हक सम्बन्धी ऐन अनुसार प्रत्येक सार्वजनिक निकायले कम्तीमा 20 प्रकारका जानकारीहरू प्रत्येक 3-3 महिनामा अद्यावधिक गरी विभिन्न माध्यमहरूबाट सार्वजनिक गर्नुपर्दछ। स्थानीय तहका सरकारहरूले पनि यो दायित्व पूरा गर्नै पर्दछ। उनीहरूसँग भएका सूचना र तथ्याङ्कहरू अद्यावधिक गराउने र हरेक 3-3 महिनामा नागरिकलाई थाहा दिनुपर्दछ। तर यो कानुनी दायित्व अझै संस्कार बन्न सकेको छैन। खुलापन र पारदर्शिता भनेको दबाब दिएर मात्र हुने अवस्था रहनु हुँदैन। यसका लागि प्रोएक्टिभ डिस्क्लोजर गर्ने संस्कार बस्नुपर्दछ। आजको फ्रिडम चौतारी पडकास्टको 64 श्रृङ्खलामा यसैबारे छलफल प्रस्तुत गर्दैछौ। यस छलफलमा हुनुहुन्छ वरिष्ठ पत्रकार एवं सूचनाको हकका अभियन्ता धर्मेन्द्र झा, सूचनाका हकका जानकार अधिवक्ता सञ्जीव घिमिरे, डडेलधुरा जिल्लाको अमरगढी नगरपालिकाकी उपमेयर संगीता भण्डारी तथा राष्ट्रिय सूचना आयोगका सचिव मणिराम ओझा। यो छलफल सञ्चालन गर्दै हुनुहुन्छ खुला तथ्याङ्क तथा सूचनाको हकका जानकार एवं पत्रकार कृष्ण प्रसाद सापकोटा।
स्थानीय सरकारमा सुशासनका लागि सूचनाको हक नामक आजको राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रममा हामी तेस्रो सत्रमा उपस्थित भएका छौँ र सम्पूर्ण विशिष्ट महानुभावहरूलाई यो सत्रमा म हार्दिक स्वागत गर्न चाहन्छु। र यो सत्रमा एकजना कार्यपत्र प्रस्तोता हुनुहुनेछ भने अरू 3 यसको टिप्पणीकर्ताको रूपमा रहनुहुनेछ र म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। र कार्यक्रममा यो सत्रमा आफ्नो कार्यपत्र प्रस्तुत गरिदिनु हुनका लागि म धर्मेन्द्र झाजीलाई अनुरोध गर्छु र उहाँले प्रस्तुत गर्ने कार्यपत्रको विषय छ स्थानीय सरकारमा स्वत खुलासाको महत्व तथा अभ्यास र सूचनाको हक सम्बन्धी स्थानीय सरकारको कानुनी दायित्व। धर्मेन्द्र झा फ्रिडम फोरमका महासचिव हुनुहुन्छ, पत्रकार महासंघका पूर्व अध्यक्ष हुनुहुन्छ र सुशासन, पारदर्शिता र जवाबदेहिताका विभिन्न विषयमा देशभर उहाँ विभिन्न खालका क्षमता अभिवृद्धिका कार्यक्रमहरू डिजाइन गर्नेदेखि लिएर त्यसलाई सञ्चालन गर्ने काममा उहाँ संलग्न रहँदै आउनु भएको छ।
सबभन्दा पहिला म कहाँ सुरु गर्छु भन्ने कुरा, हामी संहिताको कुरा गर्छौँ, संहितामा 3 कुरा गरिरहेछौँ, लोकतन्त्रको कुरा गरिरहेछौँ। तर सोच्नुपर्ने कुरा के छ भने अहिलेको जुन लोकतन्त्रको जुन हामी अभ्यास गरिरहेका छौँ त्यो लोकतन्त्र हो कुन लोकतन्त्र? त अहिले विश्वमा सहभागितामूलक लोकतन्त्रको कुरा भइरहेछ, तर हामीले अभ्यास गर्दै गरेको लोकतन्त्र कुन लोकतन्त्र हो? सहभागितामूलक लोकतन्त्र हो वा प्रतिनिधिमूलक लोकतन्त्र हो? मलाई के लाग्छ भने जानुपर्ने थियो सहभागितामूलक लोकतन्त्रमा, तर हामी गइरहेका छौँ प्रतिनिधिमूलक लोकतन्त्रमा। एकपटक हामीले प्रतिनिधि चयन गर्छौँ र हामीले चयन गरेको प्रतिनिधि हामीलाई राम्रो लागे पनि नराम्रो लागे पनि, उसले राम्रो काम गरे पनि नराम्रो काम गरे पनि 5 चाहिँ ऊ ढुक्क भएर बस्छ। उसलाई हामीले कुनै पनि ठाउँमा बोलाउन सक्ने स्थिति, फिर्ता बोलाउन सक्ने स्थिति छैन। हो, यो सन्दर्भमा जनताको भूमिका कहाँनिर त? जनता कहाँनिर छन् त? के जनताको काम एकपटक मतदान गर्यो र आफ्नो प्रतिनिधि चयन गर्यो त्यसपछि जनताको काम सकिन्छ त? त्यसपछि के जनप्रतिनिधिको काम सकिन्छ त? एकपटक हामी सबैले सोच्ने प्रयास चाहिँ गरौँ। दोष पन्छाएर एकले अर्कामा दोष पन्छाएर उपलब्धि कति प्राप्त गर्न सकिन्छ? जनतालाई एउटा स्पेस के छ भने अहिलेको लोकतान्त्रिक शासन व्यवस्थालाई जो प्रतिनिधिमूलक रूपमा छ त्यसलाई सहभागितामूलक बनाउने सन्दर्भमा जनतासँग एउटा अत्यन्तै महत्त्वपूर्ण औजार छ। त्यो औजार भनेको सूचनाको हक हो। सूचनाको हकको प्रयोग गरेर जनताले आफूलाई आवश्यक परेको सूचना प्राप्त गर्न सक्छन् र त्यसपछि गएर खबरदारी गर्न सकिन्छ, स्थानीय सरकारलाई वा लोकतन्त्रका अन्य निकायहरूलाई उत्तरदायी र पारदर्शी बनाउन सकिन्छ। पछिल्लो 6-7-8 महिनामा मैले सुदूरपश्चिमको 9 जिल्ला घुमेँ, विभिन्न सन्दर्भमा पुगेँ। मेरो आफ्नो निष्कर्ष के हो भने सूचनाको हकको कार्यान्वयनको अवस्था धेरै राम्रो छैन। धेरै कारण होलान्, एक दुईवटा कारण के हो भने अघि भन्न त भनियो विगतमा 20 स्थानीय निकाय चलाएका कर्मचारीहरूलाई अहिले हामीले के भन्ने भनेर, 20 वर्ष उनले रहरले चलाएका हुन् कि बाध्यताले चलाएका हुन्, चल्यो कि चलेन मूल्याङ्कन गर्ने बेला मूल्याङ्कन गरौँला हामीले। तर आज तिनै व्यक्तिहरू फेरि हालीमुहाली छ, यसरी भन्ने हो भन्दाखेरि आज जनप्रतिनिधिको व्यवस्था छ तर डोमिनेसन अझै पनि प्रशासनिक छ। खुलेर भनौँ लुकाएर भनौँ, तर यी स्थानीय तहहरूमा मेरो नौ जिल्लाको आफ्नो अध्ययन के छ भन्दाखेरि डोमिनेसन प्रशासनिक छ। उहाँहरूले पढ्नु भएको छ भन्ने उहाँमा धमधमी छ। हाम्रा जनप्रतिनिधि साथीहरू कति पढ्नुहुन्छ, कति पढ्नुहुन्न, कति अध्ययन गर्नुहुन्छ, कति अध्ययन गर्नुहुन्न मलाई थाहा छैन, रिसर्चै गरौँ। तपाईँ हामीले काम गरिरहेको 12 स्थानीय तहमा त्यहाँका जनप्रतिनिधिले कतिले सूचनाको हक सम्बन्धी ऐन पढेका छन्, नियमावली पढेका छन्, रिसर्च गरौँ, गरौँ रिसर्च। शून्य त नभनौँ तर अत्यन्तै समस्याको अवस्थामा छ। कहाँसम्म छ भने स्थानीय प्रतिनिधिहरू यति बढी हतारमा हुनुहुन्छ, यति बढी हतारमा हुनुहुन्छ कि सूचनाको हक सम्बन्धी क्याप्सरी बिल्डिङको कुरा उठ्यो, क्याप्सरी बिल्डिङका लागि कार्यक्रम त आयोजना गरिन्छ, ट्रेनिङ त आयोजना गरिन्छ, तर जनप्रतिनिधिहरूलाई समय हुँदैन। यति धेरै व्यस्तता छ उहाँहरूको कि आएपछि हतार 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 सकु 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 भनेर दिनभरिको कार्यक्रम 1-2 घन्टामा सकिन्छ। क्यापेसिटी बिल्डिङ कहाँबाट हुन्छ, कसरी हुन्छ? सूचनाको हक सम्बन्धी कानुन मेरो हो, हाम्रो हो भन्ने ओन त गरिदिनु पऱ्यो नि त, त्यसपछि नै कुराकानी गरौँला। सुशासन सम्बन्धी कानुनले प्रत्येक 4 महिनामा तपाईँको कार्यालयको फेरिस्ता माथि पठाउनु भन्छ, त्यो चाहिँ जसरी पनि पठाउँछु हामी, कर्मचारीहरूले पठाउनुहुन्छ। तर सूचनाको हक सम्बन्धी ऐनले प्रत्येक 3 महिनामा 20 स्वतः सार्वजनिक गर्नुपर्ने सूचना सार्वजनिक गर भन्छ, त्यो गर्दैनौ, किन नगरेको होला? सुशासन सम्बन्धी कानुनले निर्दिष्ट गरेको 4 महिनामा तपाईँ प्रतिवेदन पठाउनुहुन्छ माथि, तर सूचनाको हक सम्बन्धी कानुनले भने अनुसार प्रत्येक 3 महिनामा किन पठाइँदैन, किन सार्वजनिक गरिँदैन? मलाई लाग्छ निश्चित रूपमा पनि स्टिक र क्यारटको व्यवस्था त कतै न कतै होला, सूचना आयोगले त्यसको प्रयोग कति गरिरहेको छ। मैले यहाँ तपाईँहरूको अगाडि चाहिँ मैले सूचनाको बारेमा म धेरै बढी कुरा गरिनँ। सामान्यतया मैले के भन्छु भन्दाखेरि मलाई के लाग्छ भने पहिलो वाक्य जुन कुराले मानव मस्तिष्कमा पहिलोपटक प्रवेश पाउँछ र मस्तिष्कले कुनै न कुनै रूपमा त्यसप्रति तत्काल प्रतिक्रिया जनाउँछ, त्यस्ता विषयहरू सूचना भन्ने गरिन्छ। मानव मस्तिष्कलाई प्रतिक्रिया दिन लगाउने भएकै कारण सूचनालाई शक्तिशाली भनिन्छ। सूचनाको सम्बन्ध मानव जिज्ञासासँग पनि छ। सामान्यतया मानिसको मनमा त्यही विषयप्रति जिज्ञासा उत्पन्न हुन्छ जसका बारेमा उसलाई थाहा हुँदैन र ऊ जान्न चाहन्छ। यस अर्थमा मानिसको जिज्ञासाको सम्बोधन नै सूचना हो भन्न सकिन्छ। अर्को शब्दमा प्रश्नको उत्तर नै सूचना हो भन्ने जस्तो लाग्छ मलाई। मानिसको मन मस्तिष्कमा अनेकन प्रश्न उब्जिन्छन् जसको उत्तर उसले चाहन्छ र यही उत्तरहरू उसका लागि सूचना हुन्छन् जसको माध्यमबाट उसका समस्याहरू समाधान हुन सक्छन्। मलाई लाग्छ यो कार्यपत्रको पहिलो वाक्यलाई हामीले मनन गऱ्यौँ भने त्यसले मालिनालाई पनि र अन्य सबैलाई समेट्न सक्दछ। उसको विकासका लागि, उसको उन्नतिका लागि जुन उसको मनमा जिज्ञासा छ ती जिज्ञासाहरू सम्बोधन गर्नुपर्दछ र यस्ता जिज्ञासाहरू चाहिँ सार्वजनिक निकायमा छन्। यस्ता जिज्ञासाको सम्बोधन गर्ने माध्यम चाहिँ सार्वजनिक निकायमा छ। तर सार्वजनिक निकायले सूचना कति दिन्छ त? सामान्यतया सूचनाको हकको कुरा गर्दाखेरि सूचना प्राप्त गर्ने आम व्यक्तिले सूचना प्राप्त गर्ने दुईवटा प्रक्रिया छ। एउटा भनेको व्यक्ति आफैले माग्ने हो, अर्को भनेको सार्वजनिक खुलासा गर्ने हो। अझै सूचनाको हक सम्बन्धी कानुनको आदर्शलाई तपाईँ हामीले मान्ने हो, स्वीकार्ने हो भन्दाखेरि यसको आदर्श व्यवस्था के हो त? यसको आदर्श अवस्था के हो भने मानिसले सूचना, व्यक्तिले सूचना माग्नै नपरोस्, व्यक्तिले माग्नुपर्ने सूचना चाहिँ सार्वजनिक निकाय आफैले दियोस् भन्ने आदर्श अवस्था हो। तर यो हामीले के, एकतिर त हामी सूचना हामी सार्वजनिक गर्दै गर्दैनौँ, गर्ने अवस्थामा छैनौँ, अर्को कुरा अरूले मागिसकेपछि पनि हामी त्यसका बारेमा त्यति बढी चासो देखाइरहेका छैनौँ। यस्तो अवस्थामा कसरी पारदर्शिताको कुरा आउँछ, कसरी उत्तरदायित्व बहनको कुरा आउँछ र कसरी जिम्मेवारी बहनको कुरा आउन सक्दछ? ऐन र नियमावली हामीले हेर्ने हो भन्दाखेरि सूचनाको हकमा ऐन र नियमावलीले भन्यो भने जम्मा 20 सूचना सार्वजनिक गर्नुपर्छ प्रत्येक 3-3 महिनामा। त्यसै लागि सूचना अधिकारी तोकिनु पर्दछ। तर सूचना अधिकारी कसले तोकिरहेको छ त? सूचना अधिकारी तोक्ने दायित्व कार्यालय प्रमुख हो। कार्यालय प्रमुखको जगदीरपजीले भन्नुभयो जस्तै प्रशासकीय अधिकृत हो। प्रशासकीय कसलाई कसलाई तोकिरहेको छ? म यहाँनिर जनप्रतिनिधिलाई कहाँनिर जोड्न चाहन्छु भन्दाखेरि सूचना अधिकारी तोक्ने दायित्व तपाईँको होइन, ठिक छ, मैले माने प्रशासकीय अधिकृतको, तर प्रशासकीय अधिकृतले कस्तो व्यक्तिलाई सूचना अधिकारी तोकिरहेको छ त्यो त अनुमान गरिदिन सकिन्छ नि त। कानुनले भने, कानुनले स्पष्ट भनेको छ, दोस्रो वा तेस्रो तहको वरियताको व्यक्तिलाई चाहिँ सूचना अधिकारी तोक्ने हो। तर एउटा नगरपालिकामा, एउटा उपमहानगरपालिकामा उपसचिव स्तरको प्रशासकीय अधिकृतले एउटा नासु सरहको व्यक्तिलाई यदि सूचना अधिकारी तोक्छ भने त्यहाँनिर त केही न केही समस्या त छ त। बिचमा अधिकृत हुँदाहुँदै, बिचमा 2-3 अधिकृत हुँदाहुँदै यदि नासु सरहको व्यक्तिलाई सूचना अधिकारी तोक्छ भने त्यो तपाईँले त्यसको मोनिटर गर्ने कि नगर्ने? अनि यो चाहिँ काम प्रशासकीय अधिकृतले हामीलाई टेरेन भन्न मिल्छ? त्यसको त गर्ने सूचना आयोगमा तपाईँले उजुरी गर्नु, तपाईँले पनि त उजुरी गर्नु पऱ्यो नि त। हाम्रो जिल्ला हाम्रो नगरपालिकामा हाम्रो स्थानीय तहमा चाहिँ प्रशासकीय अधिकृतले यो नियमभन्दा विरुद्ध गएर यो अर्को व्यक्तिलाई सूचना गरेर तोके भनेर भन्यो तपाईँले भन्ने कि नभन्ने भन्नु पर्छ कि पर्दैन भन्ने जस्ता केही प्रश्नहरू मैले यहाँहरूलाई उठे मैले त्यो मैले पढिनँ 20 प्रकारका सूचनाहरू छन् मैले भन्दाखेरि चाहिँ म 19 प्रकारको भन्छु एउटा के छ भन्दाखेरि चाहिँ ऐनले तोके बमोजिमको भन्ने पनि छ त्यसलाई जोड्ने पनि 20 प्रकारको हुन्छ जब जम्मा 19 प्रकारका त्यो 20 कन्टेन्ट चाहिँ 20 प्रकारको छ तर 20 प्रकारको त यो त न्यूनतम हो मिनिमम हो यसभन्दा बढी सूचना तपाईँलाई सार्वजनिक गर्न मन लाग्छ भने रोकेको छ त कतै रोकिएको छैन तपाईँ 22-23-25 प्रकारको पनि सूचना प्रकाशित गर्न सकिन्छ मलाई लाग्छ केही स्थानीय अभ्यासले त्यसको पनि अभ्यास गरेका छन् तर प्रभावकारी कति भएको छ त धेरै जसो स्थानीय तहमा मैले घुमेका स्थानीय तहहरूमा खास म सुदूरपश्चिमको कुरा गर्छु धेरै जसो स्थानीय तहमा के छ भन्दाखेरि यो सूचनाको हक भन्ने बित्तिकै पत्रकारसँग जोडिएको रहेछ कि जनप्रतिनिधि र पत्रकारका बिचमा यो सूचनाको हकको विषय लिएर कतै कतै सङ्घर्ष देखाएको छु मैले ए बाबा जनप्रतिनिधिले के बुझिदिनु पर्यो भने सूचनाको हक भनेको पत्रकारको मात्रै हक होइन आम व्यक्तिको हक हो उसले जान्यो पत्रकारले अलिकति जान्यो पत्रकारले पढ्यो त्यसैले के छ भन्दाखेरि उसले तपाईँसँग बढी छलफल गर्यो यसको अर्थ के हो त यसको अर्थ के छ भन्दाखेरि हामीले कतै न कतै डिमान्ड साइडलाई स्ट्रेन्थ गर्न हामी कमजोर भइरहेछौँ स्थानीय सरकारहरूले डिमान्ड साइडलाई स्ट्रेन्थ नगर्दाखेरि त्यो अलिकति म पढे लेखेको छु भन्ने पत्रकारले हामीलाई गुमराहमा पारिरहेछ र उसले सूचना खोक सम्पूर्ण ठेक्का लिइरहेछ उसले किन हामी स्थानीय तहमा त्यो आम व्यक्तिलाई सूचनाको हकका सम्बन्धमा स्ट्रेन्थ आयो त हामी बोलियो किन नबनाउने उसलाई किन क्यापेसिटी नदिने किन एउटा सामान्य व्यक्तिले के छ भन्दाखेरि सूचनाको कुरा गर्दाखेरि एउटा पत्रकारलाई किन खोज्दै हिँड्नुपर्ने मलाई लाग्छ यो कुराहरूलाई हामीले ध्यानमा दिनुपर्ने हुन्छ होला त्यसपछि गएर अलिकति यसमा भूमिका निर्वाह गर्ला मूल रूपमा के छ भन्दाखेरि यो स्थानीय तह यो हाम्रो लोकतन्त्रमा कुरा गर्ने सबभन्दा स्थानीय तह सबभन्दा ग्रास रुटको निकाय हो यो ग्रास रुट निकाय विकाससँग सम्बन्धित छ स्थानीय जनजीविकासँग सम्बन्धित छ अधिकारसँग सम्बन्धित छ यदि स्थानीय तह बलियो भएन स्थानीय तह पारदर्शी भएन स्थानीय तह चुस्त दुरुस्त भएन भने यो सम्पूर्ण कुरा प्रभावित हुनेवाला छन् त्यसैले हामीले स्थानीय तहले धेरै कुराको डिजाइन गर्दै गर्दा धेरै कुराहरूको योजना बनाउँदै गर्दा सूचनाको हक प्रयोग गर्न सक्ने क्षमतावान व्यक्तिहरूको निर्माणमा सोच्ने कि नसोच्ने अल्टिमेटली त्यसलाई फाइदा कसलाई हुन्छ त कसलाई फाइदा हुन्छ लेखा परीक्षणको यो 20 प्रकारको कुरा गर्दै गर्छौँ हामी पछि मैले नीति गरिनँ तर यही 12 जुन नगरपालिका हामी यहाँ कुरा गरिरहेका छौँ कतिवटा नगरपालिकाले प्रत्येक 3-3 महिनामा यहाँको भनेअनुसारको सूचना सार्वजनिक भएको छ त लेखा परीक्षणको प्रतिवेदन अत्यन्त लुक्ने प्रतिवेदन हो कसले लुकाउँछ त्यो अनुगमन प्रतिवेदन अत्यन्त लुक्ने प्रतिवेदन हो उपभोक्ता समितिको प्रतिवेदन लुक्ने प्रतिवेदन हो किन लुक्छ त त्यसका सूचनाहरू लुक्छ कि लुकाइन्छ त्यो लुका यदि लुकाइन्छ भने त्यो लुकाउनेमा प्रशासकीय प्रमुखमा जिम्मेवार हुन्छ कि हाम्रो पनि केही भूमिका हुन्छ यो सबै चेन्ज भन्ने कुरा त म आफैबाट प्रारम्भ गर्नु पऱ्यो नि त त्यसैले मैले अघि नै प्रारम्भमै भन्ने गरेको कुरा हो यो सुशासन सम्बन्धी ऐनले हामी पुरै फलो गर्छौँ तर सूचना खोक सम्बन्धीलाई किन फलो गरिँदैन पूर्ण त त्यो फलो गर्ने मलाई के भनिन्छ भन्दाखेरि हामीसँग थप कर्मचारी छैन सूचनाको हक सम्बन्धी ऐनले के छ भन्दाखेरि दायित्व तोकेको छ यो अर्को यसलाई अलग कर्मचारी छ ए बाबा सुशासन सम्बन्धी ऐनले अर्को कर्मचारी तोकेको छ प्रतिवेदन बनाउनलाई तोकेको छैन नि त यो पनि दायित्व नै हो त्यसले गर्दाखेरि हामीले त्यता अलिकति कन्सेप्ट क्लियर हुनु जरुरी छ अर्को कुरा के भन्छ भन्दाखेरि सूचना सार्वजनिक गर्न हामीसँग पैसै छैन अर्थै छैन भन्ने खालको कुरा पनि कहिले कहीँ हुन्छ फ्रिडम फोरमले एउटा रिसर्च गरेका थियौँ हामीले र फ्रिडम फोरमले रिसर्च गर्दाखेरि चाहिँ किन अहिलेको अवस्थामा सामान्य स्थानीय तहको अवस्था हेरेर हामीले त्यस्तो उपयुक्त माध्यम रोजौँ जसले आम व्यक्तिलाई त्यसले सम्बोधन गरोस् अघि डिजिटल हस्ताक्षरको कुरा आयो ठिक छ राम्रो कुरा हो तर डिजिटल हस्ताक्षर यदि हाम्रो गाउँमा बागमतीको कुरा गर्दै हुनु बागमती गाउँपालिका र अर्को गाउँपालिकामा त्यहाँ डिजिटल हस्ताक्षर छैन भने त्यसको विकल्प के होला त विकल्प नसोच्ने डिजिटल हस्ताक्षर हाम्रा गाउँको मान्छेले अनलाइन पढ्न जान्दैनन् त्यसैले हामी अनलाइनमा गर्न गर्दैनौँ भनेर नगर्ने त ए बाबा कटुवाले पठाउन सक्छ नि त अहिले पनि हुनसक्छ किन हुन सक्दैन धेरै प्रकारका छन् यहाँ गरेको माइकिङको कुरा हुन सक्दछ आखिर दिने कुरा नै हो सानो खुलासा गर्ने कुरा नै हो माइकिङको अवस्था हेरेर जुन ठाउँमा जस्तो अवस्था छ त्यो विधि अपनाउन सकिन्छ के विधेयक उल्लेख हामीले गरेका छौँ यहाँनिर चाहिँ कटुवाले पर्दा माइकिङ सार्वजनिक पुस्तकालय पर्चा पोस्टर पम्पलेट क्यालेन्डर आदि नागरिक बडापत्र सूचना पार्टी निर्माण स्थलमा होर्डिङ बोर्ड सार्वजनिक सुनवाई टाउन हल मिटिङ सार्वजनिक परीक्षण प्रतिवेदनहरूको प्रकाशन वार्षिक प्रतिवेदन लेखा परीक्षण प्रतिवेदन आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रगति प्रतिवेदन योजना बजेट तथा कार्यक्रम पुस्तिका पत्र पत्रिका रेडियो टेलिभिजन अनलाइन प्रेस विज्ञप्ति पत्रकार सम्मेलन मोबाइल एसएमएस वेबसाइट सामाजिक सञ्जाल फेसबुक ट्विटर खुला बैठक खुला कार्यकक्ष नागरिक सचेतना केन्द्र वडा नागरिक मञ्च यो मेला महोत्सव भेला सामाजिक परिचालक सामुदायिक केन्द्र सिनेमा कला नाटक आदि इत्यादि हाम्रो स्थानीय तहको स्थिति हेरेर अवस्था हेरेर किन हामीले भन्छ पत्रिकामा किन छाप्नु पर्यो तिमीलाई सार्वजनिक सूचना जुन छाप्दै त्यो त्यो दिनुपर्ने 20 प्रकारको पत्रपत्रिकाले पनि छाप्नु पऱ्यो। त्यो मसाङको मस्टामा कतिजना पत्रिका पढ्छन् होइन? भनेको दाजु के छ भन्दाखेरि हामीले यस्ता अन्य पनि विकल्पहरू हुनसक्छ। यी विकल्पहरू बारेमा सोच्ने कि हामीले पैसै छैन भनेर काम त रोक्न त्यति उचित होइन होला नि। पैसा अर्को पनि विकल्पहरू होला नि, ती विकल्पहरूको बारेमा पनि हामी अलिकति सोचौँ भन्ने कुरा हो। स्थानीय तहमा सूचना खोकको बारेमा मलाई लाग्यो स्थानीय तह अत्यन्त महत्त्वपूर्ण छ। स्थानीय तहलाई पार्थ बनाउनु पऱ्यो, बलियो बनाउनु पऱ्यो, त्यसको लागि सूचना खोक जरुरी छ भन्ने कुरा मैले त्यसको सैद्धान्तिक पक्षमा गइनँ, आदर्शको पक्षमा गइनँ। तर एउटा हामीले अर्को रिसर्च गर्यौँ फ्रिडम फोरमले, कस्ता कस्ता सूचनामा चाहिँ स्थानीय तहको चासो बढी हुँदो रहेछ। त एउटा हाम्रो परम्परामा पारम्परिक मान्यता छ, यो पैसो देख्दा महादेवको पनि त्रिनेत्र खुल्छ अरे, पैसो देख्दा महादेवको त्रिनेत्र खुल्छ। हो, यो पैसो बडा महत्त्वपूर्ण चासोको विषय हो है। स्थानीय सरकारले पैसा कहाँबाट प्राप्त गर्छ, पैसा कहाँ खर्च गर्छ, मलाई लाग्छ यो सबैभन्दा ठुलो चासोको विषय हो। हामीले यसमा चाहिँ अलिकति अप्नाउनु पऱ्यो। र त्यसै गर्दाखेरि हामीले के भन्नु, हामीले भेटेको कुरा के छ भन्दाखेरि नीतिहरू, ऐनहरू, कानुनहरू, बजेटका दस्तावेज र तथ्याङ्कहरू, योजना कार्यक्रमहरू, निर्णयहरू, प्रतिवेदनहरू, तथ्याङ्कहरू, विभिन्न सेवा प्रवाहका विवरणहरू, सेवा प्राप्त गर्ने प्रक्रियाहरू, कर विवरण तथा कर चुक्ता प्रक्रिया, व्यक्तिगत घटना विवरणहरू, सम्बन्धित तथ्याङ्कहरू, सामाजिक सुरक्षा भत्ता जस्ता कुराहरू, यो परिचय पत्र, नाता सम्बन्ध, घर जग्गा नक्सा, स्वास्थ्य सेवा सम्बन्धी विवरण, तथ्याङ्क दस्तावेजका प्रतिलिपिहरू, जनसहभागिता आधारित विकास प्रक्रिया र आफूलाई चाहिने अत्यावश्यक योजनाको तर्जुमा सञ्चालन, व्यवस्थापनमा सहायता, जवाबदेही र पारदर्शी रूपमा स्रोतको परिचालन र आर्थिक अनुशासनको विषय, लोकतान्त्रिक शासन व्यवस्थाको संस्थागत विकासको सुनिश्चितताको उद्देश्यले समाजमा रहेका पिछडिएका वर्ग, जात जाति, लिङ्गको स्थानीय निकायमा समुचित प्रतिनिधित्व र मूल प्रवाहीकरण तथा विकास निर्माण कार्य र सेवा प्रवाहमा पिछडिएका वर्ग, जात जाति, लिङ्गका सर्वसाधारणको सरल सहज पहुँच सुनिश्चितता, यी यस्ता विषयवस्तुहरू हुन् जसमा स्थानीय तहको अत्यन्तै बढी चासो हुन्छ। हामीले विगतमा पनि रिसर्च गरेका थियौँ र सुशासन परियोजना अन्तर्गत यो परियोजना सञ्चालन भएका 6 जिल्लामा जुन कुरा आएका छन्, प्रतिवेदन आएका छन्, ती प्रतिवेदनले पनि स्थानीय जनताको सबभन्दा बढी चासो हुने विषय चाहिँ यिनीहरू नै हो भन्ने कुरालाई फेरि एकपटक पुष्टि गरेको छ। हामी नीति निर्माताहरू कति यसप्रति सचेत छौँ भन्ने कुरा चाहिँ एकपल्ट फेरि मैले झक्झकाउन मैले खोजेँ यहाँहरूलाई। त्यसरी नै केही सुझावहरू मैले दिने प्रयास गरेको छु यहाँनिर। आजको युग सूचना प्रविधिको युग हो, त्यतातिर हामीले अलिकति बढी फोकस हौँ र त्यसै अनुसारका नीतिहरू बनाउन हामीले जरुरी छ। नीति मात्रै बनाएर पुग्दैन, यो प्रयोग, यो सूचना प्रविधिको प्रयोगभित्र चाहिँ हाम्रो गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका जस्तै स्थानीय सरकार छ तीभित्रका जनताहरूलाई चाहिँ समेट्ने प्रयास गर्नु पऱ्यो। म एकपटक बाजुरा गएँ, बाजुराको मेयर साहबले के भन्नु हुँदाखेरि, म कहाँ 7 वटा छन् धरुण सर, हिमाली जिल्ला हो, पहाडी जिल्ला हो, मैले 7 वटामा वाइफाई लगाइदिएको छु, फ्री वाइफाई छ, मैले त्यो फ्री वाइफाई चलाउँछ कसले, फ्री वाइफाई प्रयोग जुन तपाईँले लगाउनु भएको छ, त्यो फ्री वाइफाई लगाउनुभन्दा पहिला त त्यो फ्री वाइफाई उपयोग गर्ने, प्रयोग गर्ने क्षमता त तपाईँले दिनु पऱ्यो नि त तपाईँले, होइन? त्यो पनि म दिइरहेको छु, तर मलाई यसले फाइदा के भइरहेछ भन्दाखेरि, मैले दूर दराजका गाउँबाट पनि मैले जानकारी प्राप्त गरेर मैले योजना निर्माणमा चाहिँ मलाई सहयोग पुगेको छ, होइन? अनि त्यसरी सूचना प्रविधिको प्रयोगलाई हामीले प्रयोग गरौँ। खुला तथ्याङ्क सूचनाको स्रोत खुलासा, ओपन डाटाको कुरा आइरहेको छ अहिले चाहिँ, ओपन डाटाहरू, डाटा सबैको पहुँचमा हुनुपर्छ, तथ्याङ्क सबैको पहुँचमा हुनुपर्छ भन्ने कुरा छ, होइन? त्यतातिर अब यो नयाँ डिसिप्लिनहरू, ओपन गभर्मेन्ट, ओपन डाटाको कुराहरू, तर के छ भन्दाखेरि ओपन डाटा भन्ने बित्तिकै होइन सबै तथ्याङ्क हामीले खुला दिने हो र भन्ने खालको मान्यता छ। यसका के प्रक्रियाहरू होलान्, यसका के महत्त्व होलान्, त्यसका बारेमा पनि हामीले अबको अवस्थामा चाहिँ चर्चा चलाउनु जरुरी छ। त्यसरी स्थानीय तहमा सूचनाको अधिकारको बारेमा केही छन्, जस्तै नेपालको संविधानले आम जनताले सूचनाको पहुँच स्थापित गर्ने लक्ष्य राखेको छ। संविधानले कानले सूचनाको सङ्कलन र प्रसारका लागि सरकारका तिनवटै तहका सन्दर्भमा अधिकारको व्यवस्था गरेको छ। स्थानीय तहले अनुसूची 8 र अनुसूची 8-9 चाहिँ एफएम सञ्चालन, पत्रकारिता, स्थानीय तथ्याङ्क र अभिलेख सङ्कलन, स्थानीय अभिलेख व्यवस्थापन र विज्ञापन मनोरञ्जन कर सम्बन्धी अधिकारहरू छन्। मलाई लाग्छ यस्तै खालका यी सूचनाहरू, यस्ता खालका के अधिकारहरू छन्, यी अधिकारहरूलाई पनि हामीले विश्लेषण गरेर यसको पनि प्रयोग गर्न पनि हामीले सक्नुपर्नेछ। त्यसरी नै अर्को मैले थप सुझाव मैले दिने प्रयास गरेको छु, मैले सूचनाको हकको कार्यान्वयनका सन्दर्भमा स्थानीय तहसँग सम्बन्धित सुझावहरूलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ। संविधानको धारा 27 अनुसार नागरिकको सूचनाको हक संरक्षण सम्बोधन प्रचार गराउने जारी भएको सूचनाको हक सम्बन्धी कानुनको पालना गर्नु स्थानीय निकाय गम्भीर हुनुपर्छ। स्थानीय तहले नागरिकका सूचनाको हकको सम्मान संरक्षण गर्नुपर्छ। स्थानीय तहका प्रत्येक संरचनामा सूचना मैत्री वातावरण निर्माण आवश्यक छ। स्थानीय तहमा सूचनाको हक र कार्यान्वयनका सन्दर्भमा एम्बुड्समेन्टको व्यवस्था हुनु जरुरी छ र माग र आपूर्ति पक्षलाई सबल बनाउन तालिम र प्रशिक्षणको व्यवस्था गर्नु अनिवार्य छ भनेर मैले भने। त्यसैले यी सामान्य असम कुरा गर्दै गर्दाखेरि मैले फेरि के भन्छु भन्दाखेरि, हाम्रो लक्ष्य भनेको सहभागितामूलक लोकतन्त्रको विकास गर्ने हो र सहभागितामूलक लोकतन्त्रको मूल्य मान्यतालाई हामीले दृष्टिगत गर्ने हो भने सूचनाको हकको कार्यान्वयनको विकल्प छैन। हामी सभागिताको लोकतन्त्र सञ्चार गर्न चाहन्छौँ, प्रत्येक जनता बलियो होस् भन्ने चाहन्छौँ भनेर मुखले त्यहाँ भनिरहने, तर सूचनाको हकको निर्बाध कार्यान्वयन नगर्ने हो भने समस्याहरू जिउका त्यौँ रहन्छन् भन्ने कुरा गर्दै मैले आफूलाई यतिमै सीमित गर्ने प्रयास गरेँ। धन्यवाद,
हार्दिक धन्यवाद। कार्यपत्र प्रस्तुता धर्मेन्द्र झाजी। अबको क्रममा हामी टिप्पणीकर्ताहरूलाई जोड्न चाहन्छौँ, उहाँको कार्यपत्रमाथि टिप्पणी गरिदिनु हुनका लागि टिप्पणीकार श्री सञ्जीव घिमिरेजीलाई म अनुरोध गर्न चाहन्छु।
धन्यवाद कृष्णजी। स्वतः खुलासामा मात्रै म बढी केन्द्रित हुन चाहन्छु। सूचनाको हकको अरू सैद्धान्तिक पृष्ठभूमि, लोकतन्त्रको आधार, यी सैद्धान्तिक आदर्शका कुराहरू त्यतातर्फ म धेरै जान चाहन्न। स्वतः खुलासा सूचनाको हकको प्राण हो। खासमा सूचनाको हक भन्ने बित्तिकै हाम्रो बुझाइ एउटा के भएको छ भने सूचना माग्न आए दिने दिएकै छ नि, चलेकै छ भन्ने हालको बुझाइ छ। तर मैले बुझेअनुसार सूचनाको हकको एउटा अध्येता यसको एउटा जिज्ञासु भएको हिसाबले मेरो अनुभवले के भन्छ भने सूचनाको हक कार्यान्वयन गर्ने दायित्व सबै सार्वजनिक निकायहरूको हो, र स्वतः खुलासा गर्ने हो भने सूचनाको हकको 80% काम पुरा हुन्छ भन्ने मैले बुझेको छु। किनभने हाम्रो संविधानले के भन्छ भने व्यक्तिको आफ्नो र सार्वजनिक सरकारको विषयमा सूचना माग्ने पाउने हक हुनेछ भन्ने हुन्छ। सामान्यतया आफ्नो भनेको व्यक्तिको निजी कुरा बाहेक अरू भनेको स्वतः खुलासा मार्फत हरेक निकायले डिस्क्लोज गर्नुपर्ने विषय हो। व्यक्तिका सबै व्यक्तिका निजी सरकारका कुराहरू स्वतः खुलासामा आउने विषय भएन, त्यो व्यक्तिले माग्दा दिने हो। त्यसैले माग्ने ठाउँमा चाहिँ यो निजी सरकारको विषयलाई मात्रै राख्नुपर्छ भन्ने हो मेरो। त्यसैले सार्वजनिक सरकारको विषय माग्नै नपरोस्, सूचना मागै नगरोस्। सार्वजनिक सरकारको विषयमा सार्वजनिक निकायहरूले आफै स्वतस्फूर्त रूपमा खुलासा गरून्, विभिन्न माध्यमहरू हुनसक्छन्, भरे हामीले छलफल हुनसक्ला। यहाँ मलाई लाग्छ पछिल्लो सेसन एउटा टेक्नोलोजीकै सेसन छ हाम्रोमा, त्यहाँ पनि बढी कुरा होला। त्यसैले माध्यमहरू जे पनि हुनसक्छन्, त्यो चाहिँ अफलाइन माध्यमहरू हुनसक्छ, अनलाइन माध्यमहरू हुनसक्छ, तर यदि ऐनले व्यवस्था गरेका 20 प्रकारका सूचना उहाँले अघि नै भनिसक्नु भएको छ, म त्यसलाई रिड आउट गर्न चाहन्न। ती कुराहरू त्यो त मिनिमम स्ट्यान्डर्ड हो, त्यो मिनिमम स्ट्यान्डर्ड हो। तपाईँले 30 प्रकारका, 50 प्रकारका, 100 प्रकारका सूचना खुलासा गर्दा के बिग्रिन्छ? अहिले विघटन पनि नहुने, निलम्बनमा नि नपर्ने यति सशक्त सरकार बनेको छ यो स्थानीय सरकार। त्यस्तो स्थानीय सरकार भनेको यो माथिको रेप्लिकेसन हुनुपर्ने होइन र, तल माथि फेडरल लेभलमा जे हिसाबको सरकार छ त्यसको रेप्लिकेसन हुनुपर्ने हो। त्यसैले पारदर्शिताको मामलामा हामी किन कन्जुस्याइँ गर्ने? पारदर्शितामा प्रतिस्पर्धा गरौँ न अर्को स्थानीय निकायसँग। तपाईँ हामी देख्छौँ अब यो कुरामा हामीले अलिकति यसमा जोड दिने हो भने मलाई लाग्छ जनप्रतिनिधिहरूकै लागि पनि, नागरिकहरूको लागि त अवश्य हो, जनप्रतिनिधिहरूले पनि आफूले गरेका राम्रा कामहरू एउटा देखाउने एउटा ठुलो मौका पाउनुहुन्छ जस्तो लाग्छ। र यो जुन ऐनले अनिवार्य गरेको कुरा बाहेक माथि उठेर अलिकति डिस्क्लोज गर्ने चाहिँ बानी बसालौँ स्थानीय तहमा, रिसोर्सको अभाव, जनशक्तिको अभाव भन्ने विषयहरू आइरहेका छन्। तर त्यो पनि धेरै ठुलो विषय हो जस्तो लाग्दैन। कमसेकम आफ्नो पालिकाको बजेटको 0.5% मात्रै पारदर्शिता कायम गर्ने कुरामा खर्च गर्दा के बिग्रिन्छ? त्यसका लागि टेक्नोलोजीमा, ह्युमन रिसोर्समा खर्च गर्दा केही बिग्रिन्छ जस्तो मलाई लाग्दैन। त्यसैले यो जुन 20 प्रकारको लागि पनि 20 सीमित नहो, 3-3 महिना भन्नेलाई पनि 3-3 महिनामा सीमित नहो। मलाई लाग्छ गाउँपालिकाहरू भनेका त संसद हुन् गाउँका। तपाईँहरूले गाउँपालिकामा आफ्नो प्रतिनिधिहरूले कहिले के बोल्नु भएको छ अहिलेसम्म रेकर्ड माग्न खोज्दा मैले पाउँछु? मलाई लाग्छ पाइँदैन। अहिले एउटा यो सुशासनको मैले अलिकति रिभ्यू गर्ने एउटा पोर्टल बनाएको छ, त्यहाँ केही नीति नियम, बजेटका कुराहरू र केही विषयहरू संक्षिप्त रूपमा आएका छन्, त्यहाँ डिटेल छैन। प्रोएक्टिभ डिस्क्लोजरले डिटेल इन्फर्मेसन खोज्छ। तपाईँले खालि यस्तो यस्तो भन्ने निर्णय प्रक्रिया यसको चाहिँ सभाले प्रतिनिधिहरू बसेर निर्णय गर्नेछ, यस्ता यस्ता विषयमा निर्णय गर्नेछ, 4 लाइन लेखिया छ। त्यो त हामी सबैले थाहा छँदैछ नि। तपाईँले कुन विषयमा कुन एजेन्डामा के निर्णय गर्नुभयो, त्यसमा कुन सदस्यले कस्तो मत राख्नुभयो, कसले त्यसमा असहमति जनाउनु भयो, त्यो नागरिकले, भोटर्सले हेर्न नपाउने? त्यसैले यो प्रोएक्टिभ डिस्क्लोजरको ढर्रा रिचुअलिस्टिक छ, यो एकदमै गऱ्यौँ भन्दा गरेँ भन्ने प्रकृतिको छ, यो भएन। त्यसैले यो 3-3 महिना होइन, तपाईँ त रियल टाइम डिस्क्लोजर गर्न सक्नुहुन्छ। पालिकाको मिटिङलाई लाइभ गरिदिनुहोस् न, फेसबुकबाट लाइभ कास्ट गरिदिँदा तपाईँको के बिग्रिन्छ? मलाई लाग्छ यो अपवादका 5 जुन अपवाद हो सूचनाको हकको, त्यसमा पालिका तहमा हुने कुनै पनि कार्यक्रम पर्दैन, पटक्कै पर्दैन। त्यसैले यस्तै खालका डिसिजनहरू डिस्क्लोज गर्न हामी लाइभ कास्ट गर्ने कुरामा 24 घन्टा नै कुनै कुर्नु पर्दैन। अघि हाम्रो धनगढीको मेयरले भन्नुहुन्थ्यो 24 घन्टापछि हामी गर्छौँ, त्यो त राम्रो सुरुवात हो, तर लाइभै गरिदिनुहोस्। तपाईँ झन् हाइट घट्छ यसले केही पनि कद घटाउनेवाला छैन। त्यसैले यस्ता विषयमा हामीले अलिकति ध्यान दिनुपर्छ होला जस्तो लाग्छ। अर्को कुरा एउटा के देखिया छ यो ट्रेन्ड भने, त मैले अघि पनि भने सेलेक्टिभ डिस्क्लोजरको ट्रेन्ड देखिया छ। डिस्क्लोजर ऐनले बोलिहाल्यो गरिदिउँ न त भनेर आफूलाई अनुकूल हुने सूचनाहरू डिस्क्लोज गर्ने त्यो प्रकार पनि बिसबाट बल्ल बल्ल बिस तोकिया छ त्यो घटाएर 5-10 सीमित गर्ने अनि डिस्क्लोजर गरेकै छ नि भन्ने। तर त्यो ट्रेन्ड खासमा यो चाहिँ ऐन पालना गरेको देखाउने एउटा विषय मात्रै भयो, तर खासमा हामीले नागरिकहरूलाई प्रति अन्याय गरेको हुन्छ भन्ने मलाई लाग्छ। र यसमा अलिकति के लाग्यो भने यो विगतमा अहिलेका पालिकाहरू विगतका गाविसहरू पनि थिए, र विगतमा गाविसले जुन एउटा स्ट्यान्डर्ड पुरा गर्नुहुन्थ्यो धेरै यहाँहरूलाई थाहा छ, जस्तो एमसिपिएम भन्ने एउटा स्ट्यान्डर्ड मिट गर्नुपर्थ्यो। त्यो स्ट्यान्डर्ड मिट गर्नका लागि धेरै पालिकाहरूले मिहिनेत गर्ने, त्यहाँ एउटा कम्पिटिसन हुने, त्यसले फन्ड पाउने कुरामा तलमाथि गर्ने कुरामा उहाँले धेरै मिहिनेत गरेर तपाईँ प्रोएक्टिभ डिस्क्लोजरको मजाले ट्याप बनाएर वेबसाइटमा अन्य माध्यमबाट डिस्क्लोज गर्ने गर्नुहुन्थ्यो। अहिले हेर्छु 2-3 अगाडिको मात्रै भेटिन्छ रिपोर्ट, पछिल्लो रिपोर्ट त भेटिँदै भेटिँदैन, त्यो पनि स्क्याटर्ड फर्ममा छ। अहिले नर्मली के भन्छ सूचनाको हकले भने, तपाईँ ठिक छ वेबसाइट धेरै पालिकाको रहेछ, यहाँ 11-12 यहाँ जति हुनुहुन्छ उहाँहरूको वेबसाइट एउटा ट्याम्पलेट एउटै हो, एउटा ढर्रामा छ, तर त्यो सूचनाको हक फ्रेन्डली छैन तपाईँहरूको वेबसाइट। त्यहाँ प्रोएक्टिभ डिस्क्लोजरको ट्याग होम पेजमा देखिने गरी हुनुपर्ने हो सामान्यतया, त्यो छैन। खोज्नुपर्छ सूचनाहरू कुन चाहिँ हो आरटिआई अन्तर्गत आएको भनेर, त्यसरी खोज्ने फुर्सद कहाँ छ र नागरिकलाई तपाईँले एउटा ट्याबमा एक ठाउँ क्लिक गर्दा तपाईँको आरटिआईको अप्लिकेसन तपाईँले हेर्न सर्व हेर्न पाओस् न, त्यो अवस्था विद्यमान देखिँदैन अहिले। त्यसैले यो चाहिँ तपाईँहरूले सुधार्नुपर्ने विषय हो कि एमसिपिएम जस्तै एउटा कुनै स्ट्यान्डर्ड गर्दा अथवा कम्प्लिट गराउँदा मात्रै तपाईँहरूको यो हुने हो भने यो चाहिँ यो मन्छ आयो त यो अलिकति गलत मन्छ आयो जस्तो लाग्छ। विकसित देशहरूमा हेर्दा के देखिन्छ भने, जहाँ राम्रो लोकल गभर्मेन्ट छ, जहाँ राम्रो स्टेट गभर्मेन्ट छ, त्यहाँ बसाइ छ राई बढिया हुन्छ। तपाईँ राम्रो काम गर्नुहोस् न, पर्फर्मेन्स राम्रो गर्नुहोस्, त्यहाँ 101 मान्छेको लडको लागिहाल्छ नि, तपाईँको ह्युमन रिसोर्स पनि अभाव हुँदैन, नागरिक पनि सशक्त हुन्छन्, पालिका सशक्त हुन्छ। त्यो इमेज बिल्डिङ गर्ने एउटा अवसर हो भन्छु म त यो प्रोएक्टिभ डिस्क्लोजर। यो अवसर तपाईँले कति प्रयोग गर्ने, के यो अवसरबाट वञ्चित हुने, यो तपाईँकै हातमा छ। त्यसैले अब माध्यमको कुरा आयो, माध्यम त मलाई लाग्छ नियत ठुलो कुरा हो, माध्यम ठुलो कुरा होइन। तपाईँ सबै सूचना जनतालाई दिन चाहनुहुन्छ भने तपाईँ जुनसुकै फर्म्याटमा गर्नुहोस्, अनि अहिलेको लेटेस्ट ट्रेन्ड भनेको त ओपन डाटा फर्म्याट, ओपन डिस्क्लोज गर्ने, ओपन डिस्क्लोजर फर्म्याटमा जानुहोस्, त्यसमा त धेरै राम्रो भयो। तर पहिले तपाईँ डिस्क्लोज गर्नेमा आफूलाई तयार राख्नुहोस्, त्यो अनुसार चाहिँ तथ्याङ्कहरू सिर्जना गर्नुहोस्। तथ्याङ्कै हुँदैन हामीसँग, पहिले तथ्याङ्कै सिर्जना गर्नुहोस्। तपाईँको पालिका बैठक 7-8 बस्ला वर्षमा, तपाईँहरूसँग अहिले पालिकामा गएर माग्ने हो भने त्यो कतिवटा बैठक बस्यो, ककल्ले सदस्यले के बोले, के एजेन्डामा छलफल भयो भनेर त्यो डिटेल भेटाउन निकै मुस्किल पर्छ। त्यसले गरेका एजेन्डाहरू 3 प्याराग्राफमा सीमित लाग्छ एउटा माइन्युटमा, यो हो त यो होइन नि, त्यहाँ त धेरै घम्सा घम्सी चले आउँछ, त्यो जनताले जान्न पाउनु पर्दैन। राम्रो काम गर्नेले देखाउने अवसर पनि हो। त्यसैले यस्ता खालका सूचनाहरूमा तथ्याङ्कहरूमा राख्न खर्चको कन्जुस्याइ नगरौँ, त्यो भनेको तपाईँहरूकै भोलि चाहिँ इमेज बिल्डिङको एउटा अवसर हो। जनप्रतिनिधिहरूलाई पुननिर्वाचित हुने अथवा आफू फेरि एउटा आफ्नो पर्फर्मेन्सलाई जनतामा देखाएर अघि बढ्ने एउटा अवसर हो जस्तो लाग्छ, यसमा नचुकौँ भन्ने लाग्छ। भन्दै 2-3 कुरामा जोड दिएर चाहन्छु। एउटा चाहिँ प्रोएक्टिभ डिस्क्लोजरमा अघि 3 समिति अनिवार्य रूपमा स्थानीय तहमा बन्ने भन्ने कुरा भएको थियो, त्यो समितिहरूमा सुशासन समितिकै एउटा अङ्ग बनाए पनि हुन्छ। आफ्नो पालिका अन्तर्गतका पालिका र पालिका अन्तर्गतका निकायहरूमा सूचना डिस्क्लोज गर्ने अवस्था के छ त्यो हेर्न उहाँहरूले एउटा मापदण्ड बनाएर त्यही समितिले हेर्न पनि सक्छ, त्यो अहिलेसम्म गरिएको देखिँदैन। अब सामान्यत यहाँ सेन्ट्रल लेभलमा अलिकति एनआइसीले प्रोएक्टिभ डिस्क्लोजरको ट्रेन्ड हेर्नका लागि अडिटको व्यवस्था गरेका छ, खास गरिकन मुख्य सङ्घीय मन्त्रालयहरूको अडिट गरेर एउटा रिपोर्ट निकाल्छ। त्यो पालिका तहमा पनि त्यो अभ्यास गर्न सकिन्छ, तपाईँहरूले इन्फर्मेसनको प्रोएक्टिभ डिस्क्लोजरलाई अडिट गर्न सक्नुहुन्छ पालिका तहमा। तपाईँका निकायहरू जुन पालिका मातहतका छन् ती निकायहरूको पर्फर्मेन्सलाई हेरेर अडिट गर्नुहोस्, त्यो आधारमा कुनै न कुनै हिसाबले उहाँहरूलाई प्रोत्साहन गर्ने कुनै न कुनै एउटा इन्सेन्टिभहरूको व्यवस्था गर्न सकिन्छ जस्तो लाग्छ। त्यो कुरामा पालिकाले फर्दर गरेको मलाई थाहा छैन, तर त्यो गर्दा बेस्ट हुन्छ भन्ने मलाई लागेको कुरा मैले यहाँ राखेँ। अर्को कुरा भनेको अलिकति यो लोकल कम्युनिटिजहरूसँग सिबिओजहरूसँग नजोडिकन पालिका एक्लैले गर्ने विषय होइन यो, किनभने नागरिक र सरकारको दोहोरो विषय हो। त्यसैले यसका लागि तपाईँहरूले समुदायसँग जोड्ने उपायहरू निकाल्नुपर्छ। समुदायले पनि प्रोएक्टिभ डिस्क्लोजर गरेका छ कि छैन निकायले त्यो हेर्नेतर्फ हाम्रो ओकालत चाहिँ त्यतापट्टि बढी केन्द्रित हुनुपर्छ जस्तो लाग्छ, न कि सूचना मागमा मात्रै सीमित भएर बस्ने होइन होला। त्यसैले यो कुरामा अलिकति पालिकाहरू अघि बढ्न जरुरी छ भन्दै, खास गरी किन डिजिटल डिस्क्लोजरमा चाहिँ अहिलेको समस्या भने टेक्निकल लिट्रेसी, जेनरल लिट्रेसीको कुराहरू, भाषाको अवरोधहरू, यस्ता कुराहरू र तथ्याङ्ककै उपलब्धता नहुने कुराहरू यस्तालाई सम्बोधन गर्न चाहिँ अलिकति स्ट्रङ चाहिँ सूचनाको हक सम्बन्धी एउटा स्ट्राटेजी बनाएर गाइडलाइन बनाएरै पालिकाहरू अघि बढ्दाखेरि यो समस्या समाधान हुन सक्छ जस्तो लाग्छ र नागरिक सङ्गठनहरूसँगको सहकार्य यसका लागि एउटा ठुलो अपर्च्युनिटी हो त्यो हिसाबले अघि बढ्न सके मलाई लाग्छ। प्रोएक्टिभ डिस्क्लोजर जुन ऐनले म्यान्डेटरी बनाएको छ यसलाई रिचुअल मात्रै बनाउने जुन अहिले हाम्रो ट्रेन्ड देखिएको छ त्यसबाट हामी अघि बढ्न सक्छौँ र यसको साँच्चीकै लोकतन्त्रको प्राणवायु हो सूचनाको हक भन्ने कुराले एउटा मूर्त रूप लिन्छ भन्ने मलाई विश्वास छ। धन्यवाद।
धन्यवाद सञ्जीव घिमिरेजी।
यस क्रममा
उपमेयर ज्यूसँग आउन चाहन्छु, संगीता भण्डारीज्यू जो अमरगढी नगरपालिकाको उपमेयर हुनुहुन्छ र उहाँ एउटा कार्यकारी पोजिसनमा नै बसेर सो स्फूर्त खुलासाको अभ्यास पनि गर्नुभएको छ र त्यसमा पनि महिला तथा सीमान्तकृत वर्गसँग निकटमा बसेर काम गर्नुभएको छ र यो सुशासन परियोजना अथवा सिभिल सोसाइटी अर्गनाइजेसनसँगको एउटा सन्निकटतामा बसेर पनि काम गर्नुभएको छ। धर्मेन्द्र दाईको पेपरमाथि उहाँको आफ्नो कमेन्ट सहित यो कुरालाई पनि राखिदिनुको लागि म अनुरोध गर्दछु।
धन्यवाद सर। नागरिकको मनमा उत्पन्न भएका प्रश्नको चित्त बुझ्दो जवाब पाउनु नै सूचना हो भन्ने कुरा उहाँको निकै सान्दर्भिक छ। त्यसै गरेर सार्वजनिक निकायले सूचना प्रवाह गर्दा आफ्ना नागरिकको आवश्यकतालाई मध्यनजर गरेर प्रदान गर्ने सूचनामा भार हुने कुरा त्यसको महत्त्व हुने कुरा पनि उहाँले उल्लेख गर्नुभएको छ। नागरिकको संवैधानिक अधिकार अन्तर्गत सूचना पाउने अधिकारसँग उसले प्राप्त गर्ने अन्य सेवा प्रवाहको प्रभावकारितालाई पनि त्यसले मापन गर्ने कुरालाई पनि उहाँले आफ्नो प्रेजेन्टेसनमा औल्याउनु भएको छ। त्यसै गरेर लोकतन्त्रमा जनता नै सर्वश्रेष्ठ हुने कुरा र जनताले चुनेर पठाएका प्रतिनिधिले गर्ने शासनको मूल्याङ्कन गर्दै सफल भए नभएको कुराको परीक्षा पनि जनताकै हातमा हुने भएकाले जनताले नै शासन गर्ने कुराको प्रत्याभूति हुने लोकतान्त्रिक शासन पद्धतिको कुरा पनि उहाँले आफ्नो प्रेजेन्टेसनमा राख्नुभएको कुरा छ। त्यसै गरेर सार्वजनिक निकायले आफूले प्रदान गर्ने सेवा सम्पादन गर्ने कार्य तत्सम्बन्धी निर्णयहरू र अन्य स्वतः सार्वजनिककरण गर्नुपर्ने विषयहरू समयमै सबैको पहुँच हुने माध्यमबाट प्रवाह गर्नुपर्ने कुरा पनि उहाँले आफ्नो प्रेजेन्टेसनमा ल्याउनु भएको छ भने स्वतः सार्वजनिककरण गर्नुपर्ने 19 कुरा र त्यसमा विभिन्न माध्यमहरूको कुरा पनि उहाँले प्रेजेन्टेसनमा निकै सान्दर्भिक रूपमा प्रस्तुत गर्नुभएको छ। स्थानीय सरकार सङ्घीय संरचनामा सबैभन्दा नागरिकको नजिकको सरकारका रूपमा रहेकोले नागरिकको प्रत्यक्ष सरोकार हुने सरकार भएकोले सुशासन कायम गर्न र सूचनाको हक नागरिकको पहुँचमा रहेको प्रत्याभूत गराउनका लागि स्थानीय सरकारले चाहिँ महत्त्वपूर्ण जिम्मेवारी वहन गर्नुपर्छ भन्ने कुरा पनि उहाँले आफ्नो प्रेजेन्टेसनमा प्रस्तुत गर्नुभएको छ। स्थानीय सरकारले नागरिकलाई उनीहरूको चासो बमोजिम सूचना प्रवाह गर्नुपर्ने कुरा र नागरिकले सूचना प्राप्त गर्ने प्रक्रियाका बारेमा पनि उहाँले केही कुराहरू उल्लेख गर्नुभएको छ। त्यसै गरेर जुन 12 पालिकाहरूमा काम गर्दै गर्दाखेरि देखिएका समस्याहरू र केही उपलब्धिका कुराहरूमा पनि उहाँले आफ्नो प्रेजेन्टेसनमा निकै राम्रोसँग प्रस्तुत गर्नुभएको छ। त्यसै गरेर दिगो विकासको लक्ष्यमै सूचनाको अधिकार प्रत्याभूति गर्ने कुरालाई र सूचना प्रविधिको अधिकतम प्रयोग गरी खुला तथ्याङ्कका माध्यमबाट कम समय र कम लगानीमा योजना निर्माण समेत गर्न सकिने त्यसो गर्न सकेमा स्थानीय सरकार नागरिकको सूचनाको अधिकारप्रति जिम्मेवार भएको मापन गर्न सक्ने कुरा र थप सुझावहरू पनि उहाँको प्रेजेन्टेसनमा एकदमै सान्दर्भिक कुराहरू छन्। यी कुराहरू उहाँले औल्याउनु भएको छ र मैले खासै कमेन्ट गर्न त चाहिँ त्यही पनि केही कुराहरू अझ यसमा थप भएको भए यो अत्यन्तै राम्रो र त्यसैमा सुन्छ त्यसमा पनि सुगन्ध थपिन्छ भन्ने कुरा मैले केही अनुरोध गर्न चाहेँ। जस्तो यो प्रेजेन्टेसनमा प्रयोग भएका केही शब्दावलीहरू जस्तै अब स्थानीय निकाय भन्दाखेरि स्थानीय सरकार भइसकेपछि किन निकाय भनिरहनु पर्यो भन्ने कुरा र त्यसै गरेर जुन लोकतन्त्रको कुरा छ यो लोकतान्त्रिक गणतन्त्रात्मक शासन भएकाले लोकतन्त्र मात्र नभएर ठुलो सङ्घर्षपछि हामीले गणतन्त्रको कुरा पनि अलिकति शब्दावलीमा केही भएको भए अझ राम्रो हुन्थ्यो र त्यसै गरेर जुन संवैधानिक अधिकारका रूपमा रहेको सूचनाको सन्दर्भमा सार्वजनिक निकाय तथा पदाधिकारी स्वयंलाई ज्ञान भए नभएको कुरा र त्यसको अध्ययनको ती कुरा त उहाँले राख्नुभयो यस्तो छ अवस्था अध्ययन गर्दैनन् भन्ने कुराहरू आयो तर विश्लेषणात्मक केही अध्ययन गरेका केही तथ्याङ्कहरू पनि हामीले यसमा समेट्न सकेको भए अझै राम्रो हुन्थ्यो। त्यसै गरेर सूचनाको अधिकार प्राप्त नागरिकहरू नै स्वयं अनभिज्ञ रहेको कुरा र नागरिकलाई सूचनाप्रति चासो भए नभएको कुनै अध्ययनको त्यस्तो तथ्याङ्क सहितको केही विवरण अथवा त्यस्तो अध्ययन गरेको कुनै विश्लेषणात्मक तथ्यहरू पनि हामीले हेर्न पाएको भए अलि राम्रो हुन्थ्यो। र त्यसै गरेर प्रक्रियागत ढङ्गबाट सूचना प्राप्त गर्न चाहेका नागरिकले सूचना प्राप्त गर्नुपर्ने सार्वजनिक निकायले गरेको व्यवहार र त्यो व्यवहारमा चित्त बुझेन भने गरिएको पुनरावेदनका केही घटनाहरू अथवा त्यस्ता केही अध्ययनहरू त्यसको पनि केही तथ्याङ्कगत रूपमा अध्ययनको विश्लेषणात्मक रूपमा केही कुराहरू आएको भए अझै राम्रो हुन्थ्यो कि भन्ने सुझावका रूपमा छ। त्यसै गरेर जुन समुदाय स्तरदेखि जिल्ला स्तरसम्म सञ्चालन गरिएको पैरवी अभियानमा आएका नागरिकका सुझावहरू मा अलिकति हामीले बृहत रूपमा छलफल गर्नुपर्थ्यो कि जस्तो जिल्लागत रूपमा धेरै कुराहरू आएका छन्, मैले थोरै कुराहरूलाई यहाँ समेट्ने प्रयास गरेँ। सामाजिक मूल्य मान्यता र मानसिकता परिवर्तन गर्न सकिएमा मात्रै सीमान्तकृत समुदायको अर्थपूर्ण र निर्णयात्मक सहभागिता बढ्न सक्ने कुरा पनि त्यो समुदायबाट आएको छ। यसमा पनि हामीले थोरै छलफल बृहत रूपमा गरेर अगाडि बढेको भए अबको बाटोमा चाहिँ हामीलाई थोरै सजिलो हुन्थ्यो कि भन्ने जस्ता कुरा र महिला तथा सीमान्तकृत समुदायका मानिसहरूको क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रमहरू पनि विशेष किसिमका कार्यक्रमहरू पनि सञ्चालन गर्नुपर्ने कुरा पनि कम्युनिटीबाट आइराखेका छन्। यसको पनि हामीले कुन बाटोबाट हामी जान सक्छौँ भन्ने कुराहरू, त्यसै गरेर संविधानले व्यवस्था गरेको मुजिम यहाँहरूले पटक पटक भन्नुभएको छ, हामी 95% महिलाहरू उपाध्यक्ष उपमेयरको हैसियतमा आएका छौँ, यो संवैधानिक व्यवस्था हुँदैन थियो भने हामी यहाँसम्म पुग्दैन थियौँ। र त्यो जस्तै स्थानीय पालिकाहरूमा सीमान्तकृत वर्गलाई त्यही त्यसरी नै समेट्न सकिने के ऐनहरूमा चाहिँ हामीले कसरी प्राविधिक रूपमा पनि सहयोग गरेर जान सकिन्छ अथवा उहाँहरूलाई कसरी यसमा चाहिँ सक्षम बनाउन सकिन्छ भन्ने कुराहरूमा पनि त्यो कम्युनिटी लेभलबाट आएका कुराहरूमा अझ विशेष रूपमा फोकस भएर छलफल गर्न पाएको भए अझै राम्रो हुन्थ्यो भन्ने कुराहरू मैले यहाँनिर राख्ने जमर्को गरे त्यति कुराहरू राख्दै अन्य सुझावहरू पनि छन्। जस्तो प्रविधिको युग भनेर हामी दौडिँदै गर्दा जाँदै गर्दा स्थानीय सरकारहरू प्रविधि मैत्री बन्दै गर्दा नागरिकको क्षमता छ कि छैन, हामी प्रविधि मैत्री बन्दै गर्दा हाम्रा नागरिकहरूले त्यो प्रविधिलाई एक्सेप्ट गर्न सक्ने त्यसलाई प्रयोग गर्न सक्ने सक्षमता राख्छन् कि राख्दैनन् भन्ने कुराहरूको विश्लेषण नगरिकन हामीले सूचना प्रवाह गर्दाखेरि त्यसले पर्ने असरहरू गरिरहेका असुरहरूका विषयमा चाहिँ हामीले ध्यान दिनुपर्छ र यो संयुक्त रूपमा जस्तो 753 स्थानीय सरकारहरूले यी विषयहरूमा हामी प्रविधि मैत्री बन्ने होडबाजीमा दौडिँदै गर्दा कहीँ न कहीँ जनतालाई असर पर्छ कि यस विषयमा पनि हामीले विगत रूपमा छलफल गरेर अगाडि बढ्नुपर्छ कि भन्ने कुरा राखेँ। र अर्को महत्त्वपूर्ण कुरा जुन डाटा पोर्टल हामी 12 जुन पालिकाहरू छ सुशासन परियोजनाको सहयोगबाट डाटा पोर्टललाई प्रयोग गरिराखेका छौँ र त्यसै गरेर सङ्घीय सरकारले सम्पूर्ण पालिकाहरूका लागि भनेर वेबसाइटको व्यवस्था गरेको छ र यो डाटा पोर्टल र वेबसाइटलाई हामीले छुट्टा छुट्टै गरेर लैजानुभन्दा यसलाई चाहिँ लिङ्क गरेर हाम्रो डाटा पोर्टललाई पनि वेबसाइटमै लिङ्क हुने गरी एकातिर अपडेट गर्दाखेरि हाम्रो सँगसँगै कार्यभार पनि घट्ने गरी हामीले सङ्घीय सरकारसँग नै समन्वय गरेर अगाडि बढ्न सक्यौँ भने यसले चाहिँ दिगोपना ल्याउन सक्छ। किन यो कुरालाई मैले यहाँ उत्थान गर्न खोजेँ भने सुशासन परियोजनाले सपोर्ट गरेका पालिकाहरूमा सुशासन परियोजना रहँदा डाटा पोर्टल अपडेट हुने र त्यसपछि चाहिँ डाटा पोर्टल अपडेट नहुने अवस्था आयो भने हामीले 5-4 वर्ष दिएका जुन जनतालाई यो पोर्टलमा गएर यसरी सूचना हेर्नुपर्छ भनेर भनेका छौँ त्यो अपडेट नहुँदा जनताले त्यही पोर्टल हेरिरहने र हाम्रा सबै सूचनाहरू चाहिँ वेबसाइटमा गएर अपडेट हुने कुराले कहीँ न कहीँ जनतालाई धोका मिल्छ कि यसलाई चाहिँ हामीले समयमै कसरी यसको दिगोपना ल्याउन सकिन्छ भन्ने कुरामा अलिकति ध्यान दिने हो कि भन्ने कुरा पनि मैले अन्य सुझावका रूपमा यहाँहरूका समक्ष पेश गरेको छु। त्यसै गरेर जसका लागि कार्यक्रम सञ्चालन गरिएको हो उनीहरूको आवाज बुलन्द गर्न सक्ने सीमान्तकृत वर्गलाई सूचनाको हक सम्बन्धी सचेत गराउँदै उनीहरूको पहुँच बढाउने भन्ने कुरा फेरि पनि मैले किन निवेदन गरेँ भन्दा जस्तो कुनै पालिकाको हामी यहाँनिर चित्रण गरिरहेका थियौँ। हाम्रो धर्मेन्द्र सरले एकदम राम्रो प्रस्तुतिका मार्फतबाट माध्यमबाट के भन्नुभयो भने स्थानीय सरकारले आफूले गरेका कामहरू स्वतः प्रकाशन गर्ने, प्रसारण गर्ने, स्वतः खुलासा गर्ने किसिमका कार्यक्रमहरू गर्यो कि गरेन भनेर आफूतिर फर्किँदै गर्दाखेरि मैले चाहिँ के अनुभूत गरेँ भने म स्थानीय सरकारको एउटा प्रतिनिधिको हैसियतले बोल्दै गर्दाखेरि मैले कुनै न कुनै रूपमा त्यो सक्षमता राखे पनि नेपालका कतिपय स्थानीय तहहरू यस्ता छन् जहाँ आफ्नो नामसम्म स्पष्ट रूपमा लेख्न नसक्ने जनप्रतिनिधिहरू भएको ठाउँमा मैले कति अध्ययन गरेँ अथवा मैले कति आफूले गरेका कामहरू सार्वजनिक गर्न सकेँ भन्ने कुराहरूको मूल्याङ्कन नै गर्न सक्ने क्षमता नभयो भने हामी यसमा सक्षम हुँदैनौँ कि भन्ने कुराहरू यहाँहरूका बिचमा निवेदन गर्दै यी सक्षमतातिरका कार्यक्रमहरूलाई कसरी हामीले चाहिँ तीव्र रूपमा अगाडि बढाउन सक्छौँ, सरकारलाई पनि यसमा कसरी सहयोग गर्न सक्छौँ, केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारसम्म पनि यी कार्यक्रमहरू लैजानुपर्ने र तीव्र रूपमा चाहिँ सञ्चालन गरेर हामी सक्षम बन्नुपर्ने अवस्था भएकाले पनि मैले एउटा यो सुझावको रूपमा राखेँ। र त्यसै गरेर अब अर्को कुरा जस्तो हामीले यी भर्सनमा जान खोजिराखेका छौँ, हामी चाहिँ प्रविधि मैत्री बन्न खोजिराखेका छौँ, कतिपय स्थानीय पालिकाहरू अहिले पनि जनशक्ति दिइन्छ जहाँ एक दुईजना वडा सचिवले सम्पूर्ण वडाहरू धान्नुपर्ने अवस्था अथवा प्रमुख प्रशासकीय अधिकृत नभएर नासु खरिदारहरूले पालिका चलाउनु पर्ने अवस्था यी हाम्रा सामु व्यथित छन्, हामी सबैजना यसमा जानकार छौँ। र त्यसमा पनि कतिपय पालिकाहरूमा फोन लाइन नहुनु, बिजुली नहुनु, नेट इन्टरनेटको सुविधा नहुनुले पनि केही कुराहरूमा डिस्टर्ब भएको छ। यस्ता कुराहरूमा पनि समयमै कसरी सरकारसँग समन्वय गरेर सहकार्य गरेर जान सकिन्छ भन्ने कुराहरू अनुरोध गर्न चाहे। र अन्तिममा अमेरिकामा त्यहाँ 200 वर्ष भइसक्दा पनि स्थानीय सरकारहरू अझै पूर्ण रूपमा फङ्सनिङमा नगइसकेको अवस्था छ, त्यस कारणले हामीले 2 वर्षमै हतोत्साहित भएर अब हुँदैन कि हामी सफल हुँदैनौँ कि भन्ने कुरातिर नगएर पोजिटिभिटी जस्तो उहाँ पूर्व पत्रकार महासङ्घको अध्यक्ष भएकाले पनि मैले के भने हाम्रो सञ्चार जगत अहिले नेगेटिभिटीतिर गइरहेको छ, हामीले गरेका कतिपय सकारात्मक कार्यहरू छन् जो नमुना बन्न सक्छन् यी कार्यहरूलाई पनि व्यवस्था गरेर नेगेटिभिटीतिर जाने प्रवृत्ति र सामाजिक सञ्जालमा हाम्रो युवा पिँढीको मोह भएका कारणले अति व्यस्त समय पनि सामाजिक सञ्जालमा उहाँहरूले व्यतीत गर्ने र त्यसलाई चाहिँ उत्पादनमा जोड्न नसकेका कारणले पनि हामीले विभिन्न समस्याहरू ठेगिराख्नु परेको छ। यसमा पनि अब पोजिटिभिटीलाई अगाडि बढाउँदै हामी भर्खर जन्मेको बालक भएका कारणले यसको वृद्धि र विकासमा सबैको हातेमालो भएर अगाडि बढ्नुपर्ने कुरा राख्दै आफ्नो भनाइ अन्त्य गर्छु। धन्यवाद।
धन्यवाद सङ्गीता म्याडम, उहाँले एकदमै व्यवहारगत रूपमा नै भइरहेका कुराहरूलाई पनि जोडेर पेपरमाथि असाध्य राम्रो टिप्पणी गर्नुभएको छ। अब म आजको यो कार्यक्रमको टिप्पणीकर्ता राष्ट्रिय सूचना आयोगका सचिव मणिराम सरलाई प्रोएक्टिभ डिस्क्लोजरको सन्दर्भमा राष्ट्रिय सूचना आयोगले गरिरहेका कामहरू र त्यो स्थानीय सरकारले त्यो प्रोएक्टिभ डिस्क्लोजरको गाइडलाइन्सलाई चाहिँ कसरी अझ प्रभावकारी रूपमा इम्प्लिमेन्ट गर्न सक्छ भन्ने पक्षलाई पनि जोडिदिनु हुनुको लागि म अनुरोध गर्छु।
हस्, धन्यवाद मोडरेटरज्यू। मैले परिभाषा अत्यन्त मिठो, सरल र सहज छ, सूचना आवश्यकतासँग सम्बन्धित छ, संवैधानिक विकास क्रम पनि उहाँले यहाँ राखिदिनु भएको छ, कानुनी व्यवस्था पनि टक्क मिलाएर दुई लाइन र सानो सेन्टेन्समा राखिदिनु भएको छ। सूचनाको हक, हकहरूको पनि हक, हामी चाहिँ हकको पनि माग, किन सूचनाको हकै बारेमा जानकारी भएन भने समानताको हक के हो, स्वतन्त्रताको हक के हो, मौलिक हकको बारेमै हामी अनभिज्ञ हुन सक्छौँ, त्यस कारणले यसलाई हकको पनि हक भनिन्छ भन्ने कुरा पनि उहाँले राखिदिनु भएको छ। त्यस्तै लोकतन्त्र, सुशासन, पारदर्शिता, विधिको शासन लाई यसले आरटिआईले मद्दत गर्छ भन्ने कुरा उहाँले त्यसको आवश्यकता दर्शाइदिनु भएको छ। लोकतन्त्रलाई अनुकूल बनाउनले आरटिआईले मद्दत गर्छ यो कुरा पनि उहाँले राखिदिनु भएको छ। सूचना प्राप्त गर्ने कार्यविधि र प्रक्रिया स्पष्टसँगले सूचनाको हक सम्बन्धी ऐनमा जे छ कार्यविधि निर्देशिकाहरूको कुराहरू पनि यसमा आएको रहेछ। स्वतः प्रकाशन सूचना माग गरिनु नपर्ने, यो स्वतः प्रकाशन भनेको अधिकतम खुलासाको सिद्धान्त हो, आरटिआई भनेको चाहिँ यो पारदर्शिता र एकदम जति सकिन्छ त्यति खुलासा हो। त्यो खुलासाको बारेमा म अलिकति पछि आउँछु, त्यो पनि राखिदिनु भएको छ। सूचनाको संरक्षण गर्नुपर्ने विषय कानुनी हामीसँग व्यवस्था छ। सूचनाको हक सम्बन्धी ऐन लागू हुनुभन्दा 20 वर्ष पछाडिसम्मको सूचनालाई अध्यावधिक राख है संरक्षण गरेर भन्ने पनि छ, त्यो कुरा पनि उहाँले उल्लेख गरिदिनु भएको छ। त्यसपछि स्वतः प्रकाशनका विभिन्न विषयहरू छन्, उहाँले 20 मुद्दा भन्नुभएको छ। त्यो 20 मुद्दा भनेको उहाँले न्यूनतम भनेर अघि एक ठाउँमा प्रसङ्गमा चाहिँ उहाँले भनिदिनु भएको छ। त्यो चाहिँ हामीले बुझ्नुपर्ने कुरा के हो भनेदेखि ऐन र नियमले भनेको 20 वटा चाहिँ न्यूनतम हो। त्योभन्दा बढी हामी सार्वजनिक निकायले जति पनि स्वतः प्रकाशनमा विषयहरू समावेश गर्न सक्छौँ है, त्यो चाहिँ न्यूनतम कुरा हो, मिनिमम। त्यो कुरा पनि प्रष्ट राखिदिनु भएको छ। त्यसपछि स्वतः प्रकाशनका माध्यम हामीसँग के छन्, हामी भनौँ आइटीमा फ्रेन्डली छैनौँ, हामी कुरा आयो म्याडमले चाहिँ हामी लेखपढ गर्न पनि नजान्ने होला, यहाँ कटवाल प्रथादेखि लिएर सार्वजनिक सुनवाईदेखि लिएर यति स्वतः प्रकाशनका माध्यम यति सहज सरल र सरलीकृत छन् कि हामीले जुनसुकै माध्यमबाट पनि त्यो गर्न सकिन्छ। यहाँ 20-22 वटा प्रकाशनका चाहिँ स्वतः प्रकाशन गर्ने विधिहरू चाहिँ तरिकाहरू त्यसको माध्यमहरू यसमा छ। अझ ऐनले त के भन्छ भनेदेखि हामी अब सार्वजनिक निकाय भनेको चाहिँ यस्तो संस्था छ, जनताले अथवा नागरिकले बुझ्ने भाषामा चाहिँ स्वतः प्रकाशन गर्दैसम्म पनि कानुनले भनिया छ होइन, त्यो भाषामा पनि हामी जान सक्छौँ, त्यो कुरा पनि उल्लेख छ। त्यसपछि स्वतः प्रकाशनको सूचनाको हकको सीमामा पनि उहाँले उल्लेख गरिदिनु भएको छ। त्यो सीमा सबैभरिको सीमा होइन, त्यसमा अलिकति मेरो भनाइ के छ भनेदेखि चाहिँ सूचनाको हक सम्बन्धी ऐनको दफा 3 चाहिँ 5 किसिमको सूचनालाई प्रवाह गरिने छैन भनेको छ। तर त्यसको अर्थ यो होइन कि त्यो सदाकालको लागि सार्वजनिक गरिने छैन भन्ने होइन, निश्चित समयको लागि एउटा जनमानसमा वैमनस्यता नआओस्, केही अपराधिक क्रियाकलापलाई अनुसन्धान गर्नमा असर नपरोस्, मौद्रिक नीतिमा असर नपरोस्, यस्तो कुराहरू अथवा अदालतमा विचाराधीन रहेको विषय छ भने निश्चित समयको लागि मात्रै त्यो प्रभाव गर्न नमिल्ने हो, सदाकालको लागि होइन। त्यो कुरा पनि कार्यपत्र प्रस्तुतताले राम्रोसँग उल्लेख गरिदिनु भएको छ। प्रक्रिया तोकिएको भए पनि नजरअन्दाज गर्ने गरिएको, यो चाहिँ राष्ट्रिय सूचना आयोगले सूचना माग गर्नलाई चाहिँ एउटा निश्चित प्रक्रिया तोकिएको छ, एउटा पुनरावेदनको ढाँचा छ, कार्यविधिले निर्देशित गरिदिएको छ। तर हामीले सूचना आयोगले मैले यहाँ किन भन्न खोजेको भनेदेखि यसले आयोगको बारेमा अलिकति अघि टिप्पणी पनि कमेन्ट पनि उठाएको छ, त्यो आयोगले भन्ने विषय हो। किन आयोग र सचिवालय फेरि अलिक पड्डा एउटै भए पनि आयुक्तहरूले सम्पादन गर्ने कार्य र सचिवालयले सम्पादन गर्ने कार्यको बिचमा केही न केही डिमार्केसन छ। त्यो उजुरीको विषयमा सचिवालयले इन्टरटेन गर्न मिल्दैन, किन आयोगले जे निर्णय गर्छ त्यसलाई हामीले एजुकेसनमा लाने हो, परेका उजुरीहरूलाई आयोगसम्म राखिदिने हो। अब सचिवालयले के गर्छ भने हवाई पत्रमा आएको पुनरावेदनलाई पनि आयोग समक्ष आयोगको इजलासमा सचिवालयले टेबल गरिरहेको छ, यो सूचना यो निवेदन इन्टरटेन गर्नुपर्छ, तपाईँहरू हेरिदिनुहोस् इजलासले, बदल गर्नुहुन्छ बदल गर्नुहोस्, रित पुगेको छैन भन्नुहुन्छ रित पुगेको छैन भन्नुहोस्, तर तपाईँहरूले हेर्नुपर्छ। तर अहिलेसम्म सचिवालयले पेस गरेकोलाई यो रित पुगेको छैन, सचिवले दर्ता गरेको जस्तो सुकै हामीले अहिले आएको सचिवालयले सूचनाको हक सम्बन्धमा प्राप्त भएका जस्ता सुकै निवेदन पनि आएको इजलासमा लगेर त्यसलाई कार्यान्वयनको पक्षमा हामीले लगाएका छौँ, त्यो कुरा पनि यहाँ मैले उल्लेख गर्न चाहेँ। अपवाद बाहेक 60 दिनभित्रमा आयोग समक्ष प्राप्त भएको उजुरी निवेदनहरूको टुङ्गो लाउनु पर्ने, केही इस्युदेखि बाहेक 99% विदिन 16 डेजभित्र चाहिँ त्यो कार्यान्वयनमा पुगेको छ, निर्णय भएको छ, त्यो कुरा पनि यसमा परेको छ। 60 दिनको कुरा पनि कार्यपत्र प्रस्तुतले राखिदिनु भएको छ। स्थानीय निकाय लोकतन्त्रका मेरुदण्ड भन्ने कुरा पनि एकदम महत्त्वपूर्ण बुँदा कार्यपत्रमा मैले एकदम संक्षिप्त बुँदागत रूपमा म भन्दैछु। त्यसपछि सूचना मागकर्ताहरूको ध्यान चाहिँ केमा केन्द्रित छ भन्ने कुरा पनि कार्यपत्र प्रस्तुतले बडो मजाले चाहिँ नीति ऐन बजेट योजना कार्यान्वयन निर्णय प्रतिवेदन तथ्याङ्क यो कुरा राखिदिनु भएको छ होइन, यो पनि। त्यसपछि तलगत अध्ययन अवलोकन फिल्ड भिजिट या फिल्ड स्टडीबाट प्राप्त भएका चाहिँ अनुभवहरू प्राप्त भयो त भन्दाखेरि चाहिँ लैङ्गिक असमानताको कारणले पनि सूचनाको माग गर्नमा या सूचनाको हक आरटिआईलाई कानुनमा गाह्रो परेको छ, कि घरायसी कामकाजमा व्यस्त भएको कारणले पनि सूचना माग्न नगएको अवस्था भन्ने त्यो भनाइ आएको रहेछ, एउटा अशिक्षाको कारणले पनि सूचनाको बारेमा थाहा नै छैन, सूचना मागेर के हुन्छ भन्ने कुराले पनि हाम्रो आरटिआईलाई अलिकति पछि पारेको हो कि। नीतिगत विषयमा मात्र सहभागिता, सूचना त अब व्यक्तिको जिज्ञासा चाहिँ खालि नीतिगत विषय मात्रै नभएर चाहिँ दैनन्दिन जीवन या राज्यले प्राप्त प्रदान गरेको सुविधाको विषय पनि थाहा नभएर पनि त्यो चाहिँ नीतिगतमा मात्रै सेन्टर हुँदाखेरि चाहिँ या फोकस हुँदाखेरि चाहिँ अन्य सूचना माग्ने पक्षतिर चाहिँ हाम्रो ध्यान नपुगेको हो कि भन्ने पनि फिल्ड भिजिटबाट चाहिँ स्टडीबाट त्यो आएछ। सूचनाको महत्त्वै नबुझेको भन्ने पनि आएछ फिल्ड भिजिटको अध्ययनबाट, जानकारीको अभाव नलेजको अभावले पनि त्यो छ। सूचना माग्ने ठाउँ नै यस्तो ठाउँमा छ कि त्यहाँसम्म जानु आउनु यो चाहिँ अब यातायातको सुविधा या टाढा भएको कारणले पनि त्यो चाहिँ मान्छे त्योपट्टि अलिक सकारात्मक रूपमा अघि नबढेको भन्ने पनि आएछ। त्यसो भने सूचना अधिकारीको पहुँचमा नै सूचना नहुनु, यो कुरा पनि आएछ सायद कोही सूचना अधिकारीले नै यो व्यक्त गर्नुभयो होला होइन, त्यो पनि हो किनभने हामीलाई पनि कतिपय सूचना अधिकारीहरूले चाहिँ सूचना माग गर्न जाँदाखेरि चाहिँ आफू समक्ष सूचनाको पहुँच नभएको अप्ठ्याराहरू छन्, यो कुरा पनि आएछ। त्यसपछि अब दोस्रो तहको सूचना कार्यालयमा अथवा सार्वजनिक निकायमा सेकेन्ड पोजिसनको चाहिँ पदाधिकारी या व्यक्ति या अफिसर या जो छ उसलाई चाहिँ सूचना अधिकारी नबनाइनु चाहिँ त्यो भन्नुको चाहिँ पछाडि एउटा सिद्धान्त छ। कमसेकम पनि कार्यालयमा कुनै पनि सार्वजनिक निकायमा हुने क्रियाकलापहरू पहिलो व्यक्ति त अब कार्यालय प्रमुखै भयो, किन सूचना अधिकारीले पनि सूचना दिएन भने कार्यालय प्रमुखसँग चाहिँ उजुरी गर्न जानुपर्ने हुनाले पहिल्यै फर्स्ट म्यानलाई नै त सूचना अधिकारी तोक्न पाइएन। सेकेन्ड म्यानलाई चाहिँ किन तोकिएको भन्दाखेरि चाहिँ एटलिस्ट त्यो सार्वजनिक निकायमा भएका जुनसुकै गतिविधिमा पनि सेकेन्ड म्यान चाहिँ इन्भल्भ हुन्छ है, ऊ हरेक क्रियाकलापमा ऊ इन्भल्भ हुन्छ, उसको नोटिसमा त्यो कुरा आइसक्छ अथवा फर्स्ट म्यानसँग उसले प्रस्तुत गर्नुपर्ने विषय ऊ मार्फत जान्छन्, त्यस कारणले सबै कुराको जानकारी त्यसलाई हुन्छ र त्यो चाहिँ तोकिदेऊ है भन्ने चाहिँ आशय हो, यसको मकसद चाहिँ हो। र त्यो चाहिँ दोस्रो तहको होइन, अघि धेरै तलको तहको कर्मचारी तोकियो भन्ने पनि स्तरगत अध्ययनबाट यति आएछ। यस अर्थमा यो कार्यपत्र अत्यन्त संयमित सन्तुलित विस्तृत र सबै पक्षलाई समेटेको कार्यपत्र छ भन्नमा कुनै पनि निषेध गर्नु परेन। सूचनाको सन्दर्भमा आरटिआईको सन्दर्भमा चाहिँ डिमान्ड साइड सप्लाई साइडको अतिरिक्त एउटा अर्को पनि साइड छ, त्यो साइड भनेको चाहिँ नियामक निकाय हो, रेगुलेटरी अथोरिटी हो। यो पक्ष चाहिँ कार्यपत्र प्रस्तुतताको सायद त्यसमा यो पक्षमा यहाँ डिस्कसन गर्नुपर्ने अवस्था आउँदैन भन्ने हिसाबले छुटेको होला, कि जानकारी नभएको भन्ने त यत्रो अभियन्तालाई हामीले त्यो आक्षेप लगाउन मिल्दैन। यो कार्यपत्रमा एउटा त्यो कुरा कि डिमान्ड पक्ष र सप्लाई माग पक्ष र आपूर्ति पक्षको बिचमा उठेको विवाद समाधान गरिदिने, माग पक्षले मागेको छ सप्लाई पक्षले दिन आनाकानी गरेका छ भने आखिरी दिलाइदिने त त्यहाँ छ नि एउटा अथोरिटी, त्यो सूचना आयोगको रोल या भूमिका या प्रसङ्ग अलिकति जोडिदिनु भयो भने म्याडमले सुनमाथि सुगन्ध भनिसकिसक्नु भएको छ, म चाहिँ फेरि यो अकबरी सुनलाई फेरि कसी लाग्नु पर्दैन, त्यो अवस्थामा यो कार्यपत्र प्रस्तुत पुगेको छ। यति भनेर मैले कार्यपत्रमाथि मैले आफ्नो भनाइसकेँ। अब प्रोएक्टिभ डिस्क्लोजर, म मणिराम ओझा हुँ, मेरो घर खोटाङ, पहिला पूर्व 4 नम्बर भन्थ्यो, अहिले प्रदेश नम्बर 1। म जन्मिँदाखेरि बडाकादियाले गाउँपालिका गाउँ पञ्चायत थियो, अहिले खोट्याङ गाउँपालिका भएको छ। म मेरो बाबुआमाको 6 सन्तान हुँ, 7 मध्येको 6। म अहिले राष्ट्रिय सूचना आयोगमा सचिव छु। मेरी एउटी श्रीमती छन् दुर्गा कुमारी भट्टराई, छोरा एउटा छ, सन्तान मेरो त्यही हो, ऊ चाहिँ अहिले बिएससी सिएसआइटी ग्रेजुएसन लेभल पढ्दैछ। म 2038 सालदेखि सार्वजनिक सेवामा प्रवेश गरेका हुँ, करिब अब 1-1.5 वर्षपछि म रिटायर हुन्छु, अनिवार्य अवकाशमा पर्छु। मैले यो किन भनिरहेको छु, यो मैले भन्नु जरुरी छ, म अहिले 1200 रुपियाँ लगाएर उभिएको छु, मलाई सरकारले 60,000 महिनाको तलब पनि दिन्छ, एउटा मोटर दिन्छ ड्राइभर सहितको, 100 लिटर तेल पनि दिन्छ, एउटा कार्यक्रम सब बनाइदिएको छ, यहाँ बस सोफा राखिदिएको छ, साथीभाइ आयो चिया खुवा भन्छ, कालो चिया खुवाउनलाई पैसा तिर्नु मैले पर्दैन, आएको साथीभाइहरूसँग इष्टमित्रसँग म गफ गर्छु, सूचनाको हकको बारेमा कुरा गर्छु। म लिगल ब्याकग्राउन्डको मान्छे हुँ, मैले ल पढाएको हुँ, मैले यो किन भनिरहेको छु, केही लुकाउनु पर्ने आवश्यक छैन। सार्वजनिक निकायमा बसेको पदाधिकारीले त झन् उसको हरेक गतिविधि ट्रान्सपरेन्ट हुनुपर्छ, सूचनाको हकै यही हो, आरटिआई नै यही हो। म त भन्छु हामी यहाँ अहिले पालिका अथवा स्थानीय निकायको साथीहरू मेयर साहब उपमेयर साहब अध्यक्ष उपाध्यक्षहरू हुनुहुन्छ, तपाईँहरूले त्यो सूचनाको हक सम्बन्धी ऐनले सीमा तोकेको 5 विषय त तपाईँहरूको विषयभित्र पर्दै पर्दैन, तपाईँहरूको आफ्नो कार्यक्षेत्रभित्र परेको आफ्नो कार्यमा भएको सम्पूर्ण कुरा तपाईँहरूले छर्लङ छ्याङ यो टेबुलमाथि राखिदिएको हुन्छ, किन तपाईँको मौद्रिक नीति तपाईँको क्षेत्रमा पर्दै पर्दैन, तपाईँको कार्यक्षेत्रमै पर्दैन, अपराध अनुसन्धान तपाईँकोमा पर्दै पर्दैन, पुलिस प्रशासनले गर्छ, वैदेशिक सम्बन्ध दुई देशको सम्बन्धको बिचमा पर्ने विषय तपाईँको कार्यक्षेत्रभित्रै पर्दैन। अब एउटा के भन्नु के चाहिँ पर्न सक्छ भन्दै त्यस्तो सूचना जसले चाहिँ अब आपसी सामाजिक सद्भाव या समुदायको बिचमा खलबल उठाउने केही त्यस्तो इस्यु उठेको भने कहीँ हुनसक्छ कि भन्ने छ, त्यो पनि मलाई लाग्छ त्यति धेरै ठुलो इस्यु होइन। यस अर्थमा हेर्ने हो भनेदेखि प्रदेश सरकार र स्थानीय सरकारले सार्वजनिक नगर्नुपर्ने विषय कुनै पनि छैन। अब रह्यो सार्वजनिक गर्नुपर्ने विषय चाहिँ हामीलाई चाहिँ साधन सचो कमी हो भन्ने, हरेक सार्वजनिक निकायले चौमासिक प्रगति विवरण त पेस गर्नै पर्छ, त्यो चौमासिक समीक्षा हुन्छ, बजेट निकासा भएर आएको छ, खर्च गर्नुपर्ने हुन्छ, त्यसमा कति पुँजीगत खर्च भयो कति चालू खर्च भयो त्यसको लक्ष्य प्राप्त गरियो कि गरेन, त्यो चौमासिकलाई त्रैमासिक गरिदिनुहोस् न, 1 महिनाको तपाईँ घटाइदिनुहोस् न, साउन भदौ असोज कार्तिक 4 महिनाको तपाईँ प्रगति विवरण पेस गर्नुहुन्छ आफ्नो मातहतमा या प्रदेश सरकारमा पेस गर्नु होला या आफ्नै सभामा छलफल गर्नु होला, साउन भदौ असोज कार्तिकको हटाएर साउन भदौ असोजको चाहिँ विवरण तयार गरिदिनुहोस्, टेबलमा राखिदिनुहोस्, तपाईँसँग डिजिटलाइज सिस्टम छ त्यो चाहिँ कम्प्युटरमा राखिदिनुहोस्, भित्ते पात्र छ भित्ते पात्रमा राखिदिनुहोस्, तपाईँले एउटा टाइप गरेर टेबलमा राखिदिनुहोस्, सूचना पार्टीमा ट्रान्स गरिदिनुहोस्, केही भएर कटवाल प्रसाद छ, हाम्रो धर्मेन्द्र सरले प्रस्तुतले भन्नुभएको छ, होइन सुनाइदिनु, आउने मान्छेले हेर्न सक्छ, पत्रिकामा छाप्नु पनि पर्दैन, पैसा छैन भने किन छाप्नु, नछाप्नुहोस्। तर कार्यालयमा एउटा अझ सकिन्छ भने एउटा सूचना शाखै राखिदिनुहोस्। म त भन्छु तपाईँहरू स्वतन्त्र सरकार हुनुहुन्छ होइन, एउटा सूचना शाखा राखिदिनुहोस्। सूचना अधिकारी भएन त भएन, ठिक छ, के सूचना शाखा राखिदिनुहोस्। जति पनि गरेको गतिविधि छ त्यो सूचना शाखामा राखिदिनुहोस्। आउने नागरिक आउँछ, अभियन्ता आउँछ, पत्रकार आउला, होइन अघि पत्रकारको हक हो यो भन्ने, पत्रकारको हक होइन, पत्रकारहरू टाठो बाटो अलिकति जागरुक भएर यो ऐन ल्याउनुलाई पत्रकारको महत्त्वपूर्ण भूमिका छ। लिड त गरेकै हो, त लिड गरेपछि जस्ट त पाउँछ नि, के छ त्यो चाहिँ के अरे म कार्यालयले हात चाट्छ भन्ने त उखानै छ नि त, होइन। उहाँले यत्रो सङ्घर्ष गरेर लिएर आउनुभएको छ भने यो काहीँ डुब्ला कि, यो काहीँ निम्थरको होला कि, यो काहीँ मल जलको अभावमा यो मर्ला कि भन्ने त चिन्ता त हुन्छ नि त, चिन्ता गर्न नपाउनु त, पाउनु पऱ्यो नि त। त्यस कारणले यो हक पत्रकारले लिड गरिदिएको मात्रै हो, त्यो नागरिकको हक हो। अब मैले अलिकति के भन्छु भने प्रोएक्टिभ डिस्क्लोजरमा यो ऐनले नै भनेको छ, सार्वजनिक निकायलाई सूचनाको हक सम्बन्धी ऐनले दफा चारले के भन्छ भनेदेखि चाहिँ सार्वजनिक निकायको दायित्व आरटिआई संरक्षण सम्मान सूचनाको हकको सम्मान पनि गर, संरक्षण पनि गर है भन्छ। सार्वजनिक निकायको दायित्वमा सूचनाको हकको संरक्षण सम्मान गर्नुपर्छ, सूचना वर्गीकरण अध्यावधिक सार्वजनिक प्रकाशन, प्रकाशन अध्यावधिक पनि गर्नु पऱ्यो, प्रकाशन पनि गर्नु पऱ्यो। सार्वजनिक निकायको दायित्व यहाँ सार्वजनिक निकायलाई लिड गरिरहनु भएको छ, सूचनामा नागरिकको पहुँच सरल र सहज बनाउनै पर्छ, यो ऐनले क्याटेगोरिकली तोकेको छ, खण्ड क ख ग गरेर काम कारवाही खुला र पारदर्शी हुनैपर्छ। त्यस कर्मचारीको लागि सूचनाको हक सम्बन्धमा सूचनाको बारेमा कोही जान्दैन, कर्मचारीलाई तालिम र चाहिँ प्रशिक्षणको व्यवस्था पनि गर्नुपर्छ, यो चाहिँ दायित्व तोकिदियो अहिले सार्वजनिक निकायलाई दायित्व सूचनाको हक सम्बन्धी ऐनले यति तोकिदिएको छ। त्यसपछि सूचनाको अध्यावधिक प्रकाशन चाहिँ दफा पाँचमा छ, त्यो भनेको खुला हो स्वतः प्रकाशन, न्यूनतम 20 मुदा हो, त्योभन्दा बढी जति पनि हामी प्रकाशन गर्न पाउँछौँ त्यसमा कुनै लिमिटेसन छैन, त्यो चाहिँ हरेक तिन महिनामा गर्नैपर्छ। तारासरी यही हुनुहुन्छ, यो ऐनले तोक्यो यो कसैले भन्नु पर्दैन, भोलि कुनै निकायले सूचना हजुरको ओभरसाइट एजेन्सीले आएर सोधी खोजी गर्यो भने खोइ स्वतः प्रकाशन भन्नु भने हजुरले देखाउनै पर्छ, मेयर साहब उपमेयर साहब यहीँ हुनुहुन्छ होइन, हजुरले देखाउनै पर्छ मैले गरिनँ, मैले गर्न पाइनँ, मेरो छुट भएछ, म कहाँ कर्मचारी भएन भनेर, यो यसबाट उन्मुक्ति पाउनेलाई छैन हजुर। अनि तारासरले चाहिँ त्यसमाथि पनि कानुनको अनिवार्य व्यवस्था हो, त्यसमाथि उहाँले पुनरावेदन गरेर राष्ट्रिय सूचना आयोगले हरेक पालिकालाई 753 पालिकामा 7 प्रदेशको सबै सरकार, सबै मन्त्रालय, केन्द्रीय सरकार, केन्द्रीय मन्त्रालय, आयोगहरू, वित्तीय संस्था, ब्याङ्क, बिमा, सबै संस्थाहरूलाई चाहिँ राष्ट्रिय सूचना आयोगले आदेश जारी गरेको छ, सूचना अधिकारी तोक प्रत्येक 3 महिनामा स्वतः प्रकाशन गर्नुपर्ने जुन खुलासाको सिद्धान्त बनाउने स्वतः प्रकाशन गर्ने डिस्क्लोजर जारी गर, त्यसपछि सूचना माग्न आएको अभिलेख चाहिँ राख। यो मैले माइन्युटली हेरिरहेको छु, मोर देन 50% भन्दा बढी पालिकाबाट चाहिँ त्यसको रेस्पोन्स हामी कहाँ 3-3 महिनामा आइरहेको छ। अब केही पालिकामा अहिले चाहिँ अब नयाँ हाम्रो आयोग चाहिँमा पदाधिकारी नयाँ आउनुभएको छ, अब हामी अनुगमनको चरणमा जाने हो कि भनेर चाहिँ हामी त्यो छलफलमा छौँ। अनुगमनमा जाँदाखेरि भोलि हामीले पालिकामा जाँदा काहीँ जाँदाखेरि सूचना अधिकारीको एउटा फ्लेक्सबुक चाहिँ झुन्डिएन, या उहाँको सम्पर्क नम्बर छैन, या प्रोएक्टिभ डिस्क्लोजर जारी गरिएको छैन भने चाहिँ त्यो चाहिँ कानुनी दायित्व पुरा गराउन चाहिँ आयोगले फेरि आवश्यक पहल कदमै हजुरहरूसँग गर्छ। त्यो बेलामा आयोगले अलिकति नमिठो व्यवहार पनि अथवा आदेश पनि गर्नुपर्ने हुनसक्छ। यस अर्थमा यो कानुनी दायित्व हो, यहाँले बुझ्नु भएको छ, गर्नु पनि भयो होला, म कहाँ नआइपुगेका पनि हुनसक्छ होइन, केहीको छुट भयो होला होइन, यहाँहरूले चाहिँ यो मेसेज पठाइदिए, यो फोरम मार्फत त्यो मेसेज पनि जाओस्। यो अत्याधिक खुलासा हो, मैले अघि नै पनि भनिसकेँ, म एकै बुझामा भन्छु कि स्थानीय सरकारले त्यो सूचनाको हक सम्बन्धी ऐनको दफा 3 दिएको विषय मेरो मैले बुझेसम्म त्यो यहाँहरूको क्षेत्रभित्र यहाँले गोप्य राख्नुपर्ने त विषय हुँदै होइन, त्यसभित्र पर्दा पनि पर्दैन। यति भनिसकेपछि चाहिँ अब के राख्ने के नराख्ने भन्ने कुरामा दुविधा छैन। अब मैले अलिकति सुझावको रूपमा यसको प्रतिवेदन बन्छ होला तारा सर होइन, हामी अब हामीले चाहिँ के गरेका छौँ भने आयोगले चाहिँ अलिकति इजलासको व्यवस्था गरेका छ होइन, इजलासको व्यवस्था गरेकोमा करिब 3 महिनादेखि इजलास हाम्रो के हो भने घर बेटीले चाहिँ भाडामा बसेको घर हो, व्यवस्थापन गरेका थियौँ, घर उहाँले बनाउँछु भनेपछि चाहिँ अहिले हामीले चाहिँ अस्थायी रूपमा काम गरिरहेका छौँ, बकाइदा हाम्रो पक्ष विपक्षको छलफलै भएर उजुरीकर्ता आएर पुनरावेदनकर्ता आएर चाहिँ आफ्नो कानुन व्यवसायी पनि लिएर आएर बस्ने हामीले रेगुलर कोर्टको जस्तो, किनभने न्यायिक निकाय हो नि त, राष्ट्रिय सूचना आयोग भनेको न्याय सम्पादन गर्ने निकाय पनि भएको हुनाले त्यो हिसाबबाट चल्नुपर्छ भनेर इजलास सञ्चालन सम्बन्धी निर्देशिका पनि छ। त्यसपछि सूचना माग सम्बन्धमा परेको उजुरीलाई चाहिँ बिना कुनै ढिलाइ त्यसको चाहिँ सुनवाई होस् भनेर चाहिँ एकजना आयुक्त मात्रै उपस्थित भए पनि प्रारम्भिक कारवाही त्यहाँबाट चाहिँ सुरु गर्ने भनेर हामीले त्यो व्यवस्था गरेका छौँ। त्यसपछि सङ्घका सबै मन्त्रालय पर मैले यो भनिनै सकेँ होइन, ब्याङ्कहरू अधिकार प्रत्याशी सिडिओ र जिल्ला हुल्ला प्रमुखलाई हामीले चाहिँ आयोगले अधिकार प्रत्यायोजन गरेको छ, त्यो चाहिँ के सम्बन्धमा छ भने त्यो चाहिँ आयोगको अब संरचना 77 जिल्ला या तल्लो तहसम्म नभएको हुनाले आयोग आफै पुग्न सक्दैन, सीमित साधन स्रोत जनशक्ति हो। अब मैले जम्मा 35 स्टाफहरूको अफिसमा सपोर्टिङ स्टाफहरू नै लगभग 12-13 भएपछि चाहिँ त्यसमा चाहिँ आधा दरबन्दी रिक्त छ होइन। तर कर्मचारीको समस्या स्थानीय सरकारसँग मात्रै होइन, यहाँ केन्द्रको सरकार आयोगसँग मैले सञ्चालन गरेको आयोगमा पनि मेरो आधाभन्दा कम कर्मचारी छ होइन। अनुगमन गर्न गाह्रो छ, सिडिओलाई हामीले चाहिँ त्यही सूचना अधिकारी तोक्न लाउनुहोस्, प्रोएक्टिभ डिस्क्लोजर चाहिँ जारी गर्न लगाउनुहोस् र कलेक्सन गर्न लाउनुहोस् र हरेक चाहिँ सूचना दिएको र प्राप्त गरेको मागेको र प्रदान गरेको चाहिँ अभिलेख राख्नुहोस् भनेर अधिकार प्रदान गरेका छौँ। अब हामीले एउटा चाहिँ मेरो चाहिँ पालिकाको साथीहरूलाई चाहिँ अनुरोध चाहिँ के छ भने एउटा आरटिआई अम्बुड्समेन हजुरले आफैले पनि व्यवस्था गर्न सक्नुहुन्छ नि, किन यहाँ स्वतन्त्र सरकार सञ्चालन गरिरहनु भएको छ, सूचना अधिकारी भने किन कर्मचारी तोक्नु पर्छ? जसरी न्यायिक समितिको संयोजन मेयर या उपाध्यक्षज्यूले गर्नुहुन्छ भने त्यस्तै सूचनाको आरटिआई अम्बुड्समेन चाहिँ एकजना दुईजना तिनजनाको हिसाब राखेर हजुरहरूले चाहिँ लिड गरिदिए पनि हुन्थ्यो नि त संहिताबाट। यो एउटा मेरो चाहिँ रिक्वेस्ट हो होइन, सकिन्छ भनेदेखि गर्नलाई गाह्रो छैन जस्तो लाग्छ होइन। सूचना अधिकारी सूचना आयोगले नै खटाइदिन पाए हरेक ठाउँमा त्यो चाहिँ इफेक्टिभ हुन्थ्यो कि भने, यो पहिला निर्वाचन आयोगको 75 या 77 जिल्लामा छुट्टै अफिस थिएन। मैले अघि पनि प्रसङ्ग उठाएमा 38 सालदेखि काम गरेको भनेर जिल्ला प्रशासन कार्यालय सिडिओ कार्यालयमा एउटा नासु, त्यो पनि सबै जिल्लामा थिएन, 4-5 जिल्लामा सुरुमा एउटा नासु खटाएर त्यसलाई निर्वाचनको काम पनि गर्ने भनेर टोकन पनि दिएको थियो। अनि त्यो नासु हुनलाई हामी लालायत हुन्थ्यौँ के, यो चाहिँ हुन पाए हुन्थ्यो, काम त गरे हो, नासु नै हो, अल्को फाँटमा काम गरिरहेको छ, निर्वाचनको पनि काम थपियो भने त 50 रुपियाँ त अरू भत्ता आउँछ नि त हेर्नु। हुँदाहुँदा त्यो निर्वाचन नासु पछि गएर निर्वाचनको अलग्गै नासु भयो, पछि अलग्गै अफिस खडा भयो, अलग्गै चाहिँ अहिले चाहिँ अधिकृत र संरचनै अलग भएको छ। त्यसै गरी सरकारसँग पहल गरेर हामीले चाहिँ एटलिस्ट एउटा कर्मचारी त्यहीँको कर्मचारी होस् तर निर्वाचन के अरे राष्ट्रिय सूचना आयोगले सूचना अधिकारी भनिदिन्छ, त्यसलाई केही टोकन मनी चाहिँ राष्ट्रिय सूचना आयोगको बजेटमा आएर राष्ट्रिय सूचना आयोगले दिन्छ। त्यो पहल गरेर सुरुवातमा सुरुमा एकैचोटि त अब 753 ठाउँमा तँलाई दरबन्दी कान दिन्छ सरकारले मान्दैन होइन, भइराखे तिम्रै कर्मचारी हामी सूचना अधिकारी भन्छौँ, यसो गएको बेला चिया खाने बन्दोबस्त उसले गरिदिन्छ, हामी यसो 50-100 रुपियाँ महिनाको दिउँला भनेर चाहिँ सुरुवात गर्ने कि भनेर हाम्रो सोच चाहिँ त्यो हिसाबमा त्यसलाई कतिको सहज होला होइन। त्यसपछि प्रदेश स्तरमा पनि एनआइसी विस्तार गर्नुपर्ने भन्ने सुझाव हाम्रो छ सरकार समक्ष। अब यो प्रदेश सरकारले कसरी बुझ्छ होइन, कसरी अगाडि बढाउला। त्यसपछि कानुन संशोधन र परिमार्जन चाहिँ तदनुरूप जस्तो सूचना अधिकारी तोक्ने व्यवस्था छ, अब त्यो अहिलेसम्म चाहिँ कर्मचारी भन्ने बुझिँदो रहेछ, मैले सरस्वती ऐन हेर्दाखेरि सूचना अधिकारी चाहिँ व्यक्ति भन्छ के, कर्मचारीले चाहिँ भन्नु त्यो निजामती कर्मचारी या कुनै कर्मचारी हुनुपर्छ जस्तो लाग्दैन। त्यो हिसाबले चाहिँ कुनै अब सूचना अधिकारी फेरि फ्रिक्वेन्टली सर्व आउने पनि त्यो चलन छ, 2-3 महिनापछि या 6 महिनापछि 1 वर्षपछि सर्व भइहाल्छ। बरु जो कोही जनप्रतिनिधि नै सूचना अधिकारी बनिदिन मिल्छ भने, बनिदिनु भयो भने एटलिस्ट 5 वर्षसम्म त सूचना अधिकारी स्थायी हुन्छ त्यो ठाउँको लागि, त्यो सार्वजनिक निकायको लागि भन्ने मेरो चाहिँ आग्रह हो। अब यो विषयमा पनि छलफल गर्न सकिन्छ भने त्यो यो पक्षमा पनि छलफल गरौँ। अनि फैसला कार्यान्वयनमा हाम्रो अलिकति अप्ठ्यारो के छ भनेदेखि चाहिँ हामी फैसला XYZ प्रमुख के अरे कार्यालय प्रमुखले सूचना दिनु भएन, अब आयोगले फैसला गर्यो, दण्ड जरिमाना गर्यो, XYZ नाम गरेको कार्यालय प्रमुख हुनुहुन्थ्यो, अब फैसला कार्यान्वयन गर्नलाई ता आदेश तामेल गर्न जाँदाखेरि चाहिँ त्यहाँ ABC भन्ने अर्को कार्यालय प्रमुख आइसक्नु भएको छ। यो समस्या हामीले प्रत्यक्ष भोगेका छौँ। अनि एउटा सूचना मागकर्ताले एउटा अप्ठ्यारो हामीलाई के छ भने कार्यालय प्रमुख र सूचना अधिकारीले सूचना माग्दाखेरि पर्टिकुलर यो सूचना भनेर नमागिकन मलाई विगत 7 वर्षदेखिको यो सार्वजनिक निकायबाट सञ्चालन भएका परियोजनाको डिटेल डिजाइन रिपोर्ट चाहियो भनेर पनि माग्नुभयो। देऊ भनियो होइन, दिनुपर्ने विषय त अब राख्नुपर्ने, देऊ भनियो, दिँदाखेरि त 2,00,000 पेज हुन्छ भनेर आयो। अब सूचना मागकर्ता हराउनु भयो, किन 10 पेजसम्म त निशुल्क हो, 10 पेजभन्दा बढी त पैसा तिर्नु पऱ्यो, पैसा तिर्यो भने अब यो सूचना आयोगले आदेश पनि जारी गर्यो, कार्यान्वयन बडो गाह्रो छ। यसको पनि विषयमा केही हामी छलफल गरेर यसको समाधान के हुनसक्छ, यो विषयमा छलफल गर्न सकिन्छ कि? अनि सूचना वर्गीकरणको समस्या छ, यो विषयमा अलिकति हेरिदिनु पर्ला, एकचोटि प्रयास भएको थियो त्यसपछि फेरि भएको थिएन। यति भनेर त्यो डिमान्ड साइड र सप्लाई साइडको बिचमा एउटा रेगुलेटरी साइड चाहिँ थपिदिएपछि अन्तमा फ्रिडम फोरमले यस कार्यक्रममा सूचना आयोगलाई सम्झिदिनु भयो। मेरो एकजना कर्मचारी साथी पनि अफिसर पनि आउनु भएको छ, हामी दुवैजना आयोगको तर्फबाट फ्रिडम फोरममा आभार व्यक्त गर्दै यस्तो कार्यक्रमको सफलता कामना गर्छु। धन्यवाद, नमस्कार।
हस् धन्यवाद मणिराम सर, उहाँले सूचना आयोगको तर्फबाट एकदम गहकिलो आफ्नो प्रस्तुति राख्नु।
स्थानीय तहमा सूचनाको हकको अभियान बारेको पडकास्ट कस्तो लाग्यो? केही सल्लाह सुझाव र प्रतिक्रिया भए फ्रिडम फोरमको पैसा नलाग्ने टेलिफोन नम्बर 1660102022 अथवा फ्रिडम फोरमको इमेल freedomforum2005@gmail.com अर्थात् freedomforum2005@gmail.com मार्फत पनि हामीलाई प्रतिक्रिया जनाउन सक्नुहुन्छ। आजको पडकास्टबाट म आदित्य दहाल बिदा चाहन्छु। नमस्कार।